साधनाको चौथो दिन पुरा भयो। चौथो दिन धेरै महत्त्वपूर्ण दिन हो। आज दिउँसो धेरैले पहिलो पटक आफूभित्र सत्यको धर्म गङ्गामा डुबुल्की लगाउन पाए। विगत 3-3.5 दिनदेखि जे जे अभ्यास गरिरह्यौँ ती सबै आजको यस मुख्य साधनाका पूर्व तयारी थिए। पहिलो पटक आफूभित्रको धर्म गङ्गामा डुबुल्की लाग्यो, नत्र भने जब जन्मियौँ आँखा खुले अनि बाहिर मात्र हेऱ्यौँ, आफूभित्रको सत्यलाई कहिल्यै हेरेनौँ। कहिलेकाहीँ ध्यानको नाममा आँखा बन्द गरेर बस्दा पनि सत्यको ध्यान गरेनौँ। कुनै शब्दमा मन लगायौँ अथवा कुनै कल्पनाको ध्यान गऱ्यौँ। सुने सुनाएको वा पढे पढाइएको कुरा मात्र कल्पना गऱ्यौँ। आफूभित्र साँच्चै के भइरहेको छ, के घटिरहेको छ भन्ने सत्यको पहिलो पटक दर्शन भयो। त्यसैले पहिलोपल्ट जीवनमा ठुलो काम लाग्ने कुरा भयो। साधकको यो पहिलो कदम हो र बाटो निकै लामो छ। बाटो जति सुकै लामो भए पनि यात्रा पहिलो कदमबाट नै सुरु हुन्छ। जसले पहिलो पाइलो सार्दछ उसबाट आशा गर्न सकिन्छ कि अर्को पनि सार्नेछ, अर्को पनि सार्नेछ। यसरी एक एक पाइला सार्दा सार्दै लक्ष्यसम्म पुगिनेछ, परम सत्यसम्म पुगिनेछ। जुन बिचरोले कहिल्यै एक पाइलो पनि उठाउँदैन, पहिलो पाइलो पनि उठाउँदैन, ऊ परम सत्यसम्म पुग्ला भनेर कसरी आशा गर्न सकिन्छ? यसकारण यो पहिलो सानो पाइलो भए पनि एकदम कल्याणकारी पाइलो हो, एकदम मूल्यवान पाइलो हो, आफूभित्रको सत्य हेर्ने महत्त्वपूर्ण पाइलो हो। यो साधना 2000 वर्षभन्दा पुरानो साधना हो। यहाँबाट लुप्त भई हराएको थियो र 2000 वर्षपछि अहिले फेरि यहाँ आएको छ। यसैले धेरै पुरानो भए पनि यहाँका मानिसहरूको लागि यो नयाँ जस्तो लाग्छ, जसले गर्दा यसका बारेमा धेरै प्रश्नहरू उठिरहन्छन्। शिविरमा साधकहरू आउँछन्, विभिन्न शङ्काहरू उठाउँछन्, धेरै स्वाभाविक प्रश्नहरू पनि उठ्छन्। जस्तै यो साधना ठिकसँग कसरी गर्ने, केही सामान्य प्रश्नहरू यस्ता छन् जुन अनेक साधकहरूले एउटै किसिमबाट उठाउँछन्। त्यसैले ती प्रश्नहरूको उत्तर अहिले नै दिइहालौँ। पटक पटक उठ्ने एउटा प्रश्न यो हो कि शिरदेखि पैतालासम्म यात्रा गरिन्छ, त्यो क्रमैबाट किन गर्ने र क्रमबाट गर्दा पनि यसै क्रमबाट किन गर्ने, कुनै अर्को क्रमबाट किन नगर्ने? शिरदेखि पैतालासम्म यात्रा गर्ने काम कुनै क्रमबाट गरे पनि फरक पर्दैन, तर कुनै एउटा क्रमबाट भने अवश्य गर्नुपर्दछ। कुनै एउटा क्रम निश्चित गरेपछि हरेक पल्ट त्यसै क्रमबाट चक्कर लगाइरहनु पर्दछ। एकै क्रमबाट चक्कर लगाउँदा शरीरको कुनै अङ्ग छुट्न पाउँदैन, अछुतो रहन पाउँदैन। कुनै पनि अङ्ग नछाडिकन काम गर्दै साधनामा अगाडि बढेमा पछि शरीरको सम्पूर्ण अङ्ग प्रत्याङ्गमा संवेदना महसुस हुन थाल्नेछ। शरीरको सानोभन्दा सानो अङ्ग पनि मूर्छित रहने छैन र सबै भागमा संवेदना थाहा हुन थाल्नेछ। संवेदना त छँदैछन्, तसर्थ ती सबै ठाउँमा महसुस पनि हुनेछन्। यदि हामीले क्रमबाट काम गरेनौँ भने कुनै अङ्ग छुट्ने भए अनि त्यस्ता अङ्गमा कस्तो संवेदना हुन्छ भन्ने कुरा थाहा नै नहुने भयो। त्यसैले क्रमबाट चल्नु धेरै नै जरुरी छ। विपसनाको नाममा एउटा अर्को साधना पनि चलेको छ, यहाँ त त्यति धेरै प्रचलित छैन, तर बर्मा र बाहिरका अनेक देशहरूमा त्यस साधनाको धेरै प्रचार भएको छ। यस्तो साधना अनुसार एकजना साधक जब ध्यान गर्न बस्दछ अनि जुन बेला शरीरमा जहाँ स्थूल संवेदना जाग्छ त्यसैलाई हेर्ने गर्दछ। कुनै एक अङ्गमा आएको स्थूल संवेदनालाई हेर्दा हेर्दै शरीरको अर्को अङ्गमा संवेदना आउने बित्तिकै पहिलोलाई छोडी दोस्रोलाई ध्यान दिन थाल्छ। यसरी ऊ क्रमैसित यात्रा गर्दैन, तर यस विपसनाको साधना विधिमा त्यसो गर्नु हुँदैन र सधैँ क्रमैसँग यात्रा गर्नुपर्दछ। किनकि कतै स्थूल संवेदना भयो र त्यसलाई मात्र जान्यो भने त्यसबाट दुईवटा हानि हुनेछन्। पहिलो हानि त शरीरका कुनै कुनै भाग हेर्न छुट्नेछन्। जहिले पनि नहेरिने भएपछि त्यस्ता भागको संवेदना कहिल्यै पनि थाहा पाइने भएन र ती सधैँ मूर्छित रहने भए। दोस्रो हानि यो हुनेछ कि मनको स्वभाव जहिले पनि स्थूल संवेदना हेर्ने खालको बन्नेछ र सूक्ष्म संवेदना थाहा पाउने स्वभाव बन्न पाउने छैन। यस्ता साधकहरूले महिनौँ कहिलेकाहीँ त वर्षौँसम्म पनि यी स्थूल संवेदनाहरूलाई यहाँ पीडा छ, यहाँ गर्मी छ, यहाँ चिलाएको छ, यहाँ यस्तो छ गर्दै हेर्दै मात्र रहनेछन्, जसले गर्दा सूक्ष्म संवेदनाहरूको कहिल्यै दर्शन गर्न पाउँदैनन्, अनुभव गर्नै पाउँदैनन्। यसैले क्रमबाट जानु एकदम जरुरी छ। यसै क्रमबाट काम गर्ने वा अरू कुनै क्रमबाट भन्ने कुरामा कुनै एउटा क्रम बनाई त्यसै क्रमबाट काम गरौँ ताकि शरीरको कुनै अङ्ग नछुटोस्। यसैसँग सम्बन्धित अर्को एउटा प्रश्न यो छ कि यात्रा गर्दा गर्दै जुन ठाउँलाई हामीले पछाडि छोडेर आइसक्यौँ त्यस ठाउँमा यदि बलियो संवेदना उठ्यो भने, अथवा जुन ठाउँमा अहिलेसम्म पुगेकै छैन त्यहाँ कुनै बलियो संवेदना उठ्यो भने के हाम फालेर त्यहाँ पुग्ने? होइन, हाम फालेर अगाडि वा पछाडि जाने काम कहिले गर्नु हुँदैन, नत्र क्रम बिग्रनेछ। यसो गर्दा फेरि त्यही स्वभाव हुनेछ कि जहाँ बलियो संवेदना छ त्यहीँ मन जानेछ र मनले सूक्ष्म संवेदना कहिले थाहा पाउने छैन। तसर्थ यस्तो कहिल्यै नगरौँ। शिरदेखि पैतालासम्म यात्रा गर्दा यदि अगाडि कतै बलियो संवेदना उठ्यो भने क्रमशः यात्रा गर्दै त्यस स्थानमा पुगेपछि मात्र त्यस संवेदनालाई ध्यानले हेर्नुपर्दछ। त्यस्तै पछाडि छुटेको कुनै ठाउँमा कुनै बलियो संवेदना उठ्यो भने पनि दोस्रो चक्करमा त्यहाँ पुगेपछि मात्र त्यस स्थानलाई महत्त्व दिनु। त्यतिखेरसम्ममा पहिले उठेको संवेदना खत्तम भए होस्, तर आफ्नो क्रम नबिगार्नु। अर्को एउटा प्रश्न उठ्छ कि शिरदेखि पैतालासम्म यात्रा गर्दा कति ठुलो ठाउँलाई एकपटकमा हेर्ने? त्यो हेर्ने ठाउँ पछि गएर त सियोको टुप्पो जत्रो पनि बाँकी रहने छैन, एक एक अणुको अनुभूति हुन थाल्नेछ। तर अहिले भर्खरै काम सुरु गरेको हुनाले दुई चार अमल जत्रो ठाउँ हेर्दै अगाडि बढे काम ठिक भइरहेको छ। कहिलेकाहीँ कुनै साधकको मन एकदम आलस्यमा डुबेको भए धेरै स्थूल हुन्छ र उसले कुनै संवेदना चाल पाउँदैन। त्यस्ता साधकलाई एकै पटकमा ठुल्ठुला भागहरू हेर्न सिकाइन्छ, पुरै शिरलाई एकैपटकमा हेर्नु ताकि कतै कुनै संवेदना पाइएला, पुरै अनुहारलाई एकैसाथ हेर्नु, पुरै पाखुरालाई एकसाथ हेर्नु, छातीलाई एकसाथ हेर्नु। यसरी भए पनि काम सुरु गरेपछि गर्दा गर्दै त्यो हेर्ने ठाउँ सानो बनाउँदै जानु र दुई चार अमल जत्रो ठाउँमा आइपुग्नु भनिन्छ। फेरि अर्को प्रश्न उठ्छ कि शिरदेखि पैतालासम्म यात्रा गर्नलाई कति समय लगाउने? यसमा समयको कुनै हदबन्दी छैन, किनभने यो कुरा साधक साधकमा निर्भर गर्दछ। एउटै साधकको पनि मनको अवस्था हेरेर त्यो समय फरक पर्न सक्छ। मनको स्थिति कस्तो छ? मन धेरै जागरुक छ, धेरै सजग छ, एकदम सूक्ष्म छ, एकदम संवेदनशील छ भने जहाँ पुग्यो त्यहीँ संवेदना थाहा पाउँछ, र संवेदना थाहा भयो कि अगाडि बढ्यो, थाहा भयो कि अगाडि बढ्यो गर्दा 10 मिनट जतिमा पुरै शरीरको यात्रा, शरीरको दर्शन हुन सक्नेछ। भर्खर काम सुरु गरेको बेला 10 मिनटभन्दा पनि कम समय लाग्यो भने राम्रो कुरा नहुन सक्छ, किनकि कुनै ठाउँ छुट्यो होला र कुन ठाउँमा छुटेको भन्ने थाहा पनि पाइएन होला। पछि गएर धेरै कम समयमा नै यसरी पुरै शरीरको चक्कर लगाउन सकिनेछ, तर अहिले सुरु सुरुमा कम से कम 10 मिनट जति त लगाउनु पर्दछ। कहिलेकाहीँ मन धेरै स्थूल छ, अल्छी छ, प्रमादी र तन्द्रामा डुबेको बेलामा यसलाई कुनै संवेदना थाहा नहुन सक्छ। यस्तो भयो भने र मनले जहाँ गयो त्यहाँ संवेदना अनुभव गर्न सकेन भने त्यस स्थानमा 1 मिनट जति शान्त मनले रोकिनु पर्दछ। यसरी एक एक मिनट रोकिँदै यात्रा गर्दै गर्दा आधा घन्टा अथवा 1 घन्टा पनि लाग्न सक्नेछ। त्यस्तो हुनु कुनै दोषको कुरा होइन। यदि हामी खुब मन लगाएर काम गरिरहेका छौँ, यदि हामी ठुलो धैर्यका साथ काम गरिरहेका छौँ भने समय बढी लागे पनि ठिकसँग काम भएको मान्नु पर्दछ। अर्को एउटा प्रश्न उठ्छ कि यी संवेदनाहरूलाई शरीरको बाहिरी बाहिरी भागमा मात्र थाहा पाउने कि शरीरभित्र पनि संवेदना जान्ने? कुनै कुनै साधकले काम सुरु गर्न साथ भित्रसम्मको संवेदना थाहा पाउँछन्। यस्तो हुनु राम्रो कुरा हो, तर आफै त्यस्तो भएको छैन भने केही छैन। अहिले शरीरका बाहिरी बाहिरी संवेदना नै जानौँ। धैर्यताका साथ शरीरका बाहिरी बाहिरी संवेदना थाहा पाउँदै चक्कर लगाउँदा यी 10 दिनमै धेरै जसो साधकहरू भित्रभित्रसम्म चिरेर हेर्न लायक हुनेछन् अनि शरीरको भित्री भागका संवेदना पनि सहजै थाहा पाउन थाल्नेछन्। पछि गएर यस्तो अवस्था आउनेछ र आउनु पनि पर्छ जुन बखत शरीरका एक एक अणु समेतको संवेदना थाहा हुन थाल्नेछ र केही पनि अजान रहने छैन। यस्तो अवस्था काम गर्दा गर्दै आफै आउनु पर्दछ र साधकले बाहिरभित्र सर्वत्र जान्नेछ। तर नयाँ काम भर्खर सुरु गरेको हुनाले त्यसको अहिले नै चाहना गर्ने होइन। यो समयमा त शरीरको केवल बाहिरी बाहिरी भागबाट नै काम सुरु गरौँ। संवेदना भनेको के हो? शरीरमा जेसुकै अनुभव हुन्छ त्यस अनुभवको लागि संवेदना शब्दको प्रयोग गरिन्छ। चाहे त्यो जेसुकैको अनुभव किन नहोस् र चाहे त्यो जेसुकै कारणले किन नहोस्, साधकहरू संवेदनाको कारणको चक्करमा पर्नु हुँदैन। यो कारणले संवेदना भयो यसलाई के हेर्ने, त्यो कारणले संवेदना भयो त्यसलाई के हेर्ने, यस्तो गर्न थाल्यो भने विपस्सना भएन, अल्मलिनेछ। संवेदना चाहे जुनसुकै कारणले भएको होस् त्यसलाई मात्र जानु। एकै ठाउँमा धेरै बेर बस्नाले भएको संवेदना भए पनि त्यसैलाई जानु। एउटै आसनमा धेरै बेरसम्म बस्नाले कतै पीडा सुरु भएको भए पनि त्यसैलाई हेरौँ। मौसमको कारणले कुनै संवेदना भएको भए पनि त्यसलाई नै हेरौँ। गर्मीको मौसममा एकदम गर्मी लागेर पसिना आए जस्तो लागे पनि त्यसैलाई जानी राखौँ। चिसोको कारणले होस् कि या अन्य वातावरणको कारणले होस्, ती कारणहरूले जुन संवेदना हुन्छ त्यसैलाई जानिरहौँ। यस शरीरको कुनै अङ्गमा पुरानो कुनै रोग छ, शरीरको कुनै भागमा रोग लागेको ठाउँमा मन पुग्ना साथ त्यस रोगको कारणले त्यस अङ्गमा कुनै अनुभूति कुनै संवेदना भइरहेको छ, अथवा आजको भोजन नै यस प्रकारको गर्यौँ जसको कारणले कुनै अनुभूति भइरहेको छ, चाहे जस्तोसुकै कारणले भएको होस्, ती संवेदनाहरूलाई खाली जाने राखौँ। आजसम्म हाम्रो बानी यस्तो थियो कि हामी शरीरको कुनै भागमा पुग्दा र त्यहाँ संवेदना महसुस हुनासाथ यस्ता संवेदनाप्रति भित्रभित्रै प्रतिक्रिया गर्दथ्यौँ र भोक्ताको जीवन जिउँथ्यौँ। यदि अप्रिय संवेदना भएका भए जहिले पनि त्यसलाई टाढा हटाउने प्रतिक्रिया गर्दथ्यौँ अथवा द्वेषको प्रतिक्रिया गर्दथ्यौँ। कतै कुनै सुखद संवेदना आए त्यसप्रति रागको प्रतिक्रिया गर्दथ्यौँ अथवा त्यसको सुख भोग्ने काम नै गर्दथ्यौँ। यस प्रकार दुःख आयो दुःख भोग्यो, सुख आयो सुख भोग्यो गर्दथ्यौँ। अब उपरान्त मनको यस स्वभावलाई बिस्तारै उल्टाउनु छ। साधना यसैको लागि हो। हामीलाई यस प्रकारको संवेदनाको अनुभूति होस् अथवा उस प्रकारको संवेदनाको अनुभूति होस्, त्यो अनुभूति यस साधनाको लक्ष्य होइन। साधनाको लक्ष्य यो हो कि जेसुकै अनुभव होस् र चाहे जुनसुकै कारणले त्यो भइरहेको होस् त्यसलाई खालि साक्षीभावले तटस्थ भावले द्रष्टाभावले जानी मात्र राखौँ। जुन अहिलेसम्मको मनको भोक्ताभावको स्वभाव छ त्यसलाई कसरी उल्टाउने? जबसम्म भोक्ताभाव रहन्छ तबसम्म व्याकुल रहन्छ, दुखी रहन्छ। तसर्थ त्यो स्वभावलाई उल्टाउनु छ। त्यो स्वभाव बुद्धिद्वारा मात्र उल्टिने छैन, बुद्धिको स्तरमा मात्र होइन अनुभूतिको स्तरमा पनि उल्टिनु पर्दछ। संवेदना चाहे जस्तो सुकै होस् त्यसलाई अनुभव मात्र गरिरहेको छ भने स्वभाव आफै उल्टिन थाल्नेछ। मनले कुनै प्रतिक्रिया गर्दैन, न त्यसलाई असल मानेर रोकिराख्ने कोसिस गर्छ, न त खराब मानेर हटाउने नै। घटना घटिरहेको छ र प्रतिक्रिया बेगरको जानकारी भइरहेको छ भने मनको स्वभाव आफै उल्टिन थाल्नेछ। तसर्थ जुनसुकै कारणले भएको संवेदना भए पनि खालि थाहा पाउने र अघि बढिहाल्ने, नरोकिने। यदि कुनै ठाउँमा कुनै संवेदना थाहा भएन भने अवश्य रोकिने, एक मिनेट जति रोकिरहने। रोकिरहँदा चित्त समतामा हुनु एकदम आवश्यक हुन्छ। जब हामी भन्छौँ कि संवेदना छैन, यो ठाउँ त मूर्छित छ, कुनै संवेदना थाहा पाइँदैन, यसको मतलब यो हो कि हामीलाई संवेदना त हुन्छ तर महसुस हुँदैन। शरीरका अणुअणुमा जबसम्म हामी जीवित छौँ त्यहाँ प्रतिक्षण संवेदना हुन्छ। यो प्रकृतिको नियम हो। तर यदि हाम्रो मन धेरै स्थूल छ भने जुन धेरै सूक्ष्म छ त्यो महसुस हुँदैन। यदि कुनै ठाउँमा केही बेर हामी शान्त चित्तले एक मिनट जति रोकिरहन्छौँ भने हाम्रो स्थूल मन सूक्ष्म हुँदै जान्छ, बढी संवेदनशील हुँदै जान्छ र त्यहाँ जे संवेदना भइरहेको छ त्यसलाई महसुस गर्न योग्य हुन्छ। रोकेर पनि राग मात्र गऱ्यौँ अनि मलाई संवेदना चाहियो, मलाई संवेदना चाहियो भनेर छटपटाउन थाल्यौँ भने आफ्नो समता गुम्नेछ, आफ्नो सन्तुलन हराउनेछ। समता हराएको मन एकदम स्थूल भइहाल्छ र स्थूल मनले सूक्ष्म संवेदनालाई महसुस गर्न सक्दैन। त्यसैले राग गर्दै संवेदनाको लागि रोकिनु हुँदैन, त्यस्तै द्वेष गर्दै पनि कुनै ठाउँमा रोकिनु हुँदैन। शरीरमा अहिलेसम्म मूर्छा छ, मूर्छा त गएकै छैन, किन गएन इत्यादि भन्दै द्वेष गरियो भने पनि मनले आफ्नो सन्तुलन गुमाउनेछ, मन एकदम स्थूल हुनेछ र स्थूल मनले सूक्ष्म संवेदनालाई महसुस गर्न सक्दैन। यसैले समतामा रहनु एकदम आवश्यक छ। हामी आफ्नो काम गर्दैछौँ, रोकिनुपर्ने ठाउँमा एक मिनटसम्म रोकिएर संवेदना चाल पाउन कोसिस गरिरहेका छौँ भने परिणाम जे आउँछ आओस्, जहिले आउँछ आओस्, एक मिनट जति रोकी हेर्दा पनि त्यहाँ केही थाहा भएन भने छोपिएको अङ्ग भए कपडाको स्पर्शलाई नै थाहा पाएर अगाडि बढ्ने, कपडाको स्पर्श या हावाको स्पर्शको पनि आफ्नै एक प्रकारको संवेदना हुन्छ। दोस्रो पटक फेरि रोकिने, अर्को पटक फेरि रोकिने, यसरी हरेक पटक एक एक मिनट रोकिँदै गयो भने मन यस लायक हुनेछ र आफै स्वाभाविक संवेदनाहरू थाहा हुन थाल्नेछन्। समतामा स्थापित हुँदाहुँदै मन सूक्ष्म हुनेछ र यस्तो सूक्ष्म मनले पुरै शरीरमा संवेदना थाहा पाउनेछ। एकदमै धैर्यका साथ काम गर्नुपर्दछ र संवेदनाको चाहना गर्नु हुँदैन, चुनाव गर्नु पनि हुँदैन। हामी कुनै विशेष संवेदनाको चाहना गर्छौँ भने अल्मलिएका हुन्छौँ। विपस्सना यसरी गरिँदैन। विपस्सना त यथाभूत ज्ञान दर्शन हो। यथाभूत भनेको आफै जे भइरहेको छ त्यो हो, यथाकृत होइन, यथाकल्पित होइन, यथासङ्कल्पित होइन। हामीले इच्छा गरे जस्तो कुनै संवेदना होस् भन्ने होइन, हामीले कल्पना गरे जस्तो संवेदना होस् भन्ने पनि होइन, हामीले चिन्तन मनन गरेर कुनै संवेदना होस् भन्ने पनि होइन। जस्तो आफै प्राकृतिक रूपमा जे भइरहेको छ त्यसलाई थाहा पाउनु र प्रतिक्रिया नगर्नु यथाभूत दर्शनङ हो। जे थाहा हुन्छ साक्षी भावले जान्नु, त्यसप्रति कुनै प्रतिक्रिया नगर्नु, न त्यसलाई रोकिराख्ने इच्छा या राग गर्नु, न त्यसलाई हटाउने इच्छा या द्वेष गर्नु, बस जे भइरहेको छ त्यसैको ज्ञान छ। ज्ञान कुन कुराको छ? जे भइरहेको छ त्यो अनित्य छ, नश्वर छ, भङ्गुर छ। दुःखद भन्दा दुःखद संवेदना आए पनि वा सुखद भन्दा सुखद संवेदना आए पनि ढिलो चाँडो समाप्त भइहाल्छ। अनन्तकालसम्म कुनै संवेदना कायम रहँदैन भन्ने ज्ञान भइरहेको छ। यो साधनामा अनित्यताको ज्ञान र त्यसलाई साक्षी भावले हेर्ने दर्शन गर्ने हो। त्यसैले यथाभूत ज्ञान दर्शन भनिएको हो। यथाभूत आफै जे भइरहेको छ बस त्यसैलाई जान्नु। हामीले यस्तो होस् र हामी यसको दर्शन गरौँ भन्ने चाह्यौँ भने त्यो विपस्सना होइन। हामीले कुनै संवेदनाको खोजी गरिरहेका छौँ भने हाम्रो लक्ष्य संवेदना हुने भयो, चित्तको समता हुने भएन। यस किसिमको कुनै संवेदनाको खोजी, विशेष अनुभूतिको खोजी गऱ्यौँ भने विपस्सनाबाट अल्मलिनेछौँ। तसर्थ यस्तो कहिल्यै नगरौँ। मलाई एकजना साथीको पुरानो कुरा याद आउँछ। वर्षौँ अगाडि म जब यस्तो शिविरमा पहिलोपटक बसेँ, सबै साधकहरूलाई जस्तै पहिले एक दुई दिन त गाह्रो भयो, तर पछि फेरि धारामा बग्न थालेँ। मेरो ठूलो सौभाग्यको कुरा हो कि मेरो गुरुजीले मलाई सम्झाउनु भयो कि तिम्रो जुन दार्शनिक मान्यता छ त्यसलाई एकपटक 10 दिनको लागि पर सार, त्यसलाई तिमी न खराब मान न त त्यसलाई असल मान। यी 10 दिनसम्म म जसरी भन्छु त्यसरी गरेर हेर र बाँकी अरू जन्जाललाई एकातिर राख। हाम्रो बुद्धिमा लागेको आफ्नो परम्पराको आफ्नो मान्यताको लेप सबैभन्दा ठूलो कठिनाइका रूपमा हाम्रो अगाडि आउँछ र हाम्रो दार्शनिक मान्यता खोइ कहाँ गयो भन्ने चिन्तन सुरु हुन थाल्छ अनि ध्यानमा बाधा उत्पन्न हुन्छ। यो कस्तो किसिमको ध्यान हो? यसबाट के पाइन्छ? हाम्रो मान्यतालाई के भयो? यस किसिमको जन्जाल शिरमा आउन थाल्यो भने साधक काम गर्नै सक्दैन। तर मेरो यो सौभाग्य थियो कि यस्तो जन्जाल आउँदा गुरुजीले दिनुभएको सल्लाहले काम गर्यो। आइहालेँ, सिकाए जस्तै 10 दिनसम्म त गरेर हेरौँ भन्ने विवेकका साथ आफ्नो मान्यतालाई एकातिर राखेर काममा लागिहालेँ अनि 10 दिनमा धेरै कुरा प्राप्त भयो। जब कुनै मान्छेलाई धेरै कुरा प्राप्त हुन्छ, अमूल्य रत्न प्राप्त हुन्छ भने ऊ चुप लागेर बस्न सक्दैन अनि ऊ आफ्ना घरका मान्छेलाई आफ्ना नातेदारलाई भन्दै हिँड्छ कि धेरै कामको चिज रहेछ, मैले यसरी पाएँ, तिमी पनि गरेर हेर न। यस प्रकारले अनेक नातेदार र साथीहरू पनि शिविरमा आउन थाले। तीमध्ये एउटा मेरो साथी शिविरमा आउन तयार थिएन। म जस्तै ऊ पनि त्यहाँको एउटा ठूलो व्यापारी उद्योगपति थियो। ठूलो व्यापारी उद्योगपति भएकोले नै एकदम दुखी पनि थियो। व्यापार गर्नु उद्योग गर्नु खराब कुरा होइन, तर बिना धर्म गर्यो भने त्यो नराम्रो पनि हुनसक्छ। गृहस्थले धन कमाउनु कुनै दोषको कुरा होइन, तर धर्म नभइकन घरमा धन आउँछ भने यस्तो धन धेरै दुःखदायी हुनसक्छ। कसैमा धर्मको नाम निशान छैन भने धन आए पनि दुःख दिन्छ, गए पनि दुःख दिन्छ, दुःखै दुःख दिन्छ। मलाई लाग्यो कि शिविरमा बस्यो भने मेरो त्यो बिचरा साथीको कल्याण हुने थियो। त्यसैले कसै गरेर भए पनि 10 दिन शिविरमा बसोस् भन् ठाने, तर धेरै कर गर्दा पनि मानेन। अरू हाम्रा धेरै मित्रहरू जो जो शिविरमा गएका थिए तिनीहरूले गरेको वर्णनबाट प्रभाव परे। एकपटक ऊ पनि साहस गरेर 10 दिनका लागि शिविरमा आयो। 3-3.5 दिन यसरी नै आनापान गरेपछि विपस्यना दिइयो। 5औं दिन शून्यागारमा जहाँ साधकहरू ध्यान गर्दछन् त्यहाँ गएर गुरुजीले उनीहरूलाई एक एक गरेर चेक गर्नुहुन्थ्यो। यदि भारतीय भए भाषाको अनुवाद गर्न मलाई सँगै लिएर जानुहुन्थ्यो। गुरुजी मेरा ती साथीको कोठा अगाडि जानुभयो र ढोका घचघचाउनु भयो अनि उसले ढोका खोल्यो। उसँग गर्नुभएको पहिलो प्रश्न, भाइ कुनै संवेदना पायौ? अनि टाउको हल्लाउँदै उसले भन्यो, कुनै संवेदना पाइन। हामीले देख्यौँ कि उसले आफ्नो कमिज र गन्जी फुकालेको थियो, धोती माथिसम्म उठाएको थियो र पसिनाले लतपत भएको थियो। तिमीलाई यत्तिको पसिना आएको देखिन्छ तर तिमी भन्छौ कि कुनै संवेदना पाइएन। ऊ जङ्गियो, पसिना त आयो नि, यस्तो सानो बन्द कोठा, यति धेरै गर्मी, पसिना त आउने नै भयो। तिमीलाई गर्मी पनि भयो, पसिना पनि आयो भने त्यसैलाई त हेर्नु थियो नि, अरू के हेर्यो? ऊ कहिले मेरो मुखतिर हेर्दथ्यो, कहिले गुरुजीको मुखतिर हेर्दथ्यो। उसको हेराइ यस्तो थियो कि हामीले उसलाई कहीँ हाँसोमा उडाइरहेको त होइन। उसले प्रतिक्रिया गर्यो, के म यहाँ गर्मी हेर्न आएको, पसिना हेर्न आएको? कुनै आत्मा या परमात्माको दर्शन गराइदिएको भए अथवा भगवान बुद्धको जो 9औं अवतार हुनुहुन्छ उहाँकै दर्शन गराइदिएको भए पनि कल्याण हुने थियो। यो शरीरको के दर्शन गर्ने, त्यसमा पनि यो गर्मीको के दर्शन गर्ने, यो पसिनाको के दर्शन गर्ने, यो पनि कुनै कुरा भएर? हामी उसलाई दिनदिनै सम्झाउँथ्यौँ कि हेर, यो साधना यस्तै खालको छ, यही गर्मी यही पसिनाले हामीलाई व्याकुल बनाउँछ, अब उपरान्त व्याकुलतालाई आउन दिनु हुँदैन र यसैलाई साक्षीभावले हेर्नुपर्दछ, भोक्ताभाव हटाउनु पर्दछ। ऊ यस्ता कुरा सुन्न तयार थिएन। जुन दिन गएर सोध्ने गर्दथ्यौँ अनि उसको एउटै जवाब हुन्थ्यो कि कुनै खास संवेदना पाइएन, जे पाइयो त्यसलाई सधैँ तिरस्कार गर्दथ्यो र खास कुरा मात्र खोज्दथ्यो। शरीरले आफ्नो धर्म प्रकट गर्दछ र देखाउँछ, मबाट पसिना पनि निस्किन्छ। अब त्यस सत्य धर्मलाई हामी अस्वीकार गर्छौँ अनि भन्छौँ, हामी तिमीलाई हेर्दैनौँ, हामी त खास कुरा हेर्न चाहन्छौँ। अब त्यो खास कुरा कहाँबाट आउने? स्थूल स्थूल संवेदनालाई जुन जुन मानिसले साक्षीभावले हेर्न सकेन, सूक्ष्म संवेदना उसको सामु कसरी प्रकट होलान्? यसरी उसलाई बारम्बार सम्झाउने कोसिस गऱ्यौँ तर केही पनि बुझ्ने कोसिस गरेन। यसरी 10 दिन खराब गरेर गयो। दुःख पनि लाग्यो, किन? किनकि जुन मानिसलाई यति धेरै कर गरेर ल्याइयो तर बिचराले केही पनि बुझेन, 10 दिन उसले त्यसै गुमायो। फेरि 1.5 वर्ष त्यत्तिकै बित्यो। त्यस अवधिमा त्यस साथीले अनेक मानिसलाई देख्यो कि जो शिविरमा जान्छन् उनीहरू मुस्कुराएर फर्कन्छन्। कसैलाई यो लाभ भयो, कसैलाई त्यो लाभ भयो, तर मलाई त केही पनि भएन। फेरि ऊ म कहाँ आएर भन्यो, अब फेरि 10 दिनका लागि जान चाहन्छु, थाहा छैन गुरुजीले लिनुहुनेछ वा छैन। अनि भन्छ, तिमीले अलि सिफारिस गरिदेऊ न, तिमीले पसिना हेर भने पसिनालाई नै हेर्नेछु, तर अर्को 10 दिनको मलाई मौका चाहियो। लिएर गएँ र साँच्चिकै जसरी भन्यो त्यसरी नै उसले काम गर्यो अनि धेरै प्रगति गर्यो। जबसम्म कुनै मानिसले कुनै विशेष अनुभूति खोज्दछ कि मलाई त खास अनुभूति हुनुपर्दछ, खास कुरा हुनुपर्दछ, तबसम्म अलमली रहनेछ, उसले विपसना बुझ्ने छैन। यथाभूत भनेको जो आफै भयो, बस त्यसैलाई हामीले साक्षीभावले कसरी हेर्ने, त्यसको दर्शन माने द्रष्टाभावले त्यसलाई कसरी जान्ने, भोक्ताभाव कसरी हटाउने, प्रज्ञापूर्वक कसरी जान्ने, प्रज्ञापूर्वक माने यो अनित्य हो अनि यसप्रति किन राग गर्ने, अनित्य हो अनि यसप्रति किन द्वेष गर्ने भन्ने कुरा बुझ्दै द्रष्टाभावलाई पुष्ट गर्ने, यही नै साधना हो। यो बुझेन भने एकदम अल्मलिने छ। आफ्नो प्रज्ञा जगाउनु छ, यथार्थको सहाराबाट नै प्रज्ञा जाग्नेछ। कुनै सुनेको सुनाएको कुराको चिन्तन गर्छ भने त्यो कुरा जति नै साँचो भए पनि त्यस मानिसको आफ्नो अनुभूतिमा उत्रिँदैन, तसर्थ उसको लागि सत्य भएन। अरू कसैको अनुभूतिमा आयो अरे भन्दैमा हामीले त केवल सुन्यौँ वा पढ्यौँ र अब त्यसको बारेमा खालि चिन्तन गर्न लाग्यौँ, हामीलाई अनुभव भएको छैन। त्यो काम हाम्रो बुद्धिको स्तरमा मात्र भइरहेको छ र बुद्धिको जहिले पनि एउटा सिमाना हुन्छ। बुद्धि असीम हुन सक्दैन, तर त्यही कुरा जब हाम्रो अनुभूतिमा आउन सुरु हुन्छ, बुद्धि होइन प्रज्ञाले काम गर्न थाल्छ। अब जुन सत्य अनुभूतिद्वारा जान्न लाग्नेछ भने प्रज्ञाको क्षेत्र खुल्नेछ र प्रज्ञा असीम हुन्छ। हामीले त अगाडि बढ्दै बढ्दै त्यस परम सत्यको साक्षात्कार गर्नु छ जो अनन्त छ, असीम छ, नित्य छ, शाश्वत छ, ध्रुव छ। त्यसलाई सीमित बुद्धिले मात्र कसरी जान्ने, किनकि बुद्धि त सीमित छ। हामीले अनन्त आकाशलाई कुनै सीमित मापदण्डले नाप्न चाह्यौँ भने कसरी नाप्न सक्छौँ? अनन्तलाई नाप्नको लागि अनन्तको नै साधन हुनुपर्दछ। अनन्तलाई बुद्धिको सहाराले होइन प्रज्ञाको सहाराले नाप्न सकिनेछ। यदि सुनेको वा सुनाएको कुराको मात्र चिन्तन गर्यो भने केवल बुद्धिको कुरा भयो, अथवा बाहिरको कुनै कुरा हेरेर त्यसको बारेमा सोच्यो र बुझ्यो भने पनि बुद्धिको नै कुरा भयो, अनुभूतिको भएन। प्रज्ञाको काम अनुभूतिबाट मात्र हुन्छ। यो 3.5 हातको शरीरमा हामीलाई के अनुभव भइरहेको छ, त्यस अनुभवलाई सत्य मानेर हामी हिँड्न सुरु गर्यौँ भने सुरुमा स्थूल सत्य नै अगाडि आउनेछन्। सुरु सुरुमा स्थूल सत्यकै सहारामा हिँड्नेछौँ। यसरी हिँड्दा हिँड्दै क्रमैसँग अझ सूक्ष्म सत्य प्रकट हुँदै जानेछन्। यस्तो हुँदा हुँदै अन्तिम सत्यसम्म पुग्नेछौँ, परम सत्यसम्म पुग्नेछौँ। परम सत्यसम्म यसकारणले पुग्नेछौँ कि प्रज्ञाको अनुभूतिको सहारा लिएको हुनाले परम सत्यसम्म पुग्नेछौँ। प्रज्ञाको अनुभूतिको सहारा लियौँ, बुद्धिविलास मात्र गरेनौँ। बुद्धिविलास मात्र गऱ्यौँ भने बुद्धिको जति सीमा छ त्यहाँ पुगेर अल्झिनेछौँ, हामी त्यहाँबाट अगाडि जान सक्ने छैनौँ। किनकि हाम्रो जुन सहारा छ, जुन सहाराबाट हामी परम सत्यलाई हेर्न चाहन्छौँ, त्यो अनन्त छैन। केवल बुद्धिको सहाराले काम गर्दछौँ भने त्यो सीमित छ, सानो छ। त्यसको सहाराबाट हामी अनन्तको दर्शन गर्न सक्दैनौँ। त्यसैले यस बाटोमा हिँड्नु छ भने यो कुरा राम्रोसँग बुझ्नुपर्छ कि जे जे अनुभवमा आइरहेको छ त्यसलाई स्वीकार गर्दै जाउँ। बाहिरी संसारका जति पनि कुरा हामीले जान्नु छ तिनलाई बुद्धिको स्तरमा नै जान्नु पर्याप्त छ, प्रज्ञाको त्यति आवश्यकता हुँदैन। त्यहाँ हामीले यो जिद्दी गर्नु हुँदैन कि हाम्रो अनुभूतिमा आए मात्र हामी मान्नेछौँ, नत्र मान्दैनौँ। एउटा उदाहरणले कुरा बुझौँ। कसैले हामीलाई भन्यो कालो नाग आएर टोक्यो भने तिमी मर्नेछौ, हामी भन्छौँ कि टोक्छ भने टोकोस्, मऱ्यौँ भने हामी मान्नेछौँ, होइन भने मान्दैनौँ। यसो गऱ्यौँ भने हामी धोकामा मुस्किलमा पर्नेछौँ। यस्तो ठाउँमा बुद्धिको स्तर जरुरी छ, तर भित्र अध्यात्मको कुनै कुरा जान्न, यो 3.5 हातको शरीरभित्र के सत्य छ त्यसलाई अनुभव गरेर मात्र सम्भव छ। यो केवल बुद्धिबाट हुँदैन, बुद्धिको सहारा पनि चाहिन्छ, तर प्रज्ञाको सहारा नै धेरै ठूलो सहारा हुनेछ। अनुभूतिमा कुरा पुग्न लाग्यो र प्रज्ञाबाट बुझ्न लाग्यो कि अनित्य छ, नश्वर छ, भङ्गुर छ, त्यसप्रति राग गर्नु हुँदैन, द्वेष गर्नु हुँदैन, यस्तो हुनासाथ त्यसभन्दा बढी सूक्ष्म सत्य आफै प्रकट हुँदै जानेछ। यही बुझेर काम गर्नु छ। यो सबै मार्ग यही कुराको लागि हो कि हामी आफूभित्र प्रकृतिको कानुनलाई, विश्वको नियमलाई, रीतलाई अनुभूतिद्वारा जानौँ। बुद्धिको स्तरमा त हजार पटक सुनेका छौँ कि राग गर्नु हुँदैन, द्वेष गर्नु हुँदैन, आसक्ति गर्नु हुँदैन भनेर, तर यसले स्थायी असर पर्दैन। केही बेर असर पर्छ, फेरि कुरा खत्तम हुन्छ। प्रज्ञाद्वारा नजानेकोले त्यसको असर लामो नभएको हो। यही कुरालाई अनुभूतिद्वारा प्रज्ञाको स्तरमा जान्न लाग्यो भने प्रज्ञा पुष्ट हुँदै प्रज्ञामा स्थित हुँदै जानेछ, स्थित प्रज्ञा बन्नेछ। अनि आफूभित्रको सत्य के हो, प्रकृतिको कानुनले के भन्छ, यो सबै खुल्दै जानेछ। यो प्रकृतिको नियम जुन सबैलाई लागू हुन्छ त्यसैलाई उस बेलाको भाषामा धर्म भनिन्थ्यो। यस प्रकार धर्मको दर्शन गर्नु छ, आफूभित्र रीतको दर्शन गर्नु छ, प्रकृतिको नियमको दर्शन गर्नु छ। कुनै व्यक्ति जो सम्यक सम्बुद्ध हुन्छन् उनी आफूभित्र धर्मको दर्शन गर्दै, सत्यको दर्शन गर्दै सम्यक सम्बुद्ध हुन्छन्। पुस्तक पढेर, शास्त्र पढेर कोही सम्यक सम्बुद्ध हुन सक्दैन, मुक्त हुन सक्दैन। बहस गरेर, तर्क वितर्क गरेर कोही पनि सम्यक सम्बुद्ध हुन सक्दैन, मुक्त हुन सक्दैन। चिन्तन मनन गरेर मात्र कोही पनि मुक्त हुन सक्दैन। अनुभूतिद्वारा सत्यको साक्षात्कार गरेर मात्र सम्यक सम्बुद्ध हुन्छन्, अरहन्त हुन्छन्, मुक्त हुन्छन्, स्थित प्रज्ञ हुन्छन्। शुद्ध भयो कि सबै विकारबाट मुक्त भयो, ती व्यक्ति राजकुमार भएर पनि अनौठो कुरा भयो। कुनै राजदरबारमा उनको जन्म भएन, रुखमुनि, खुला प्रकृति, खुला आकाशमुनि उनको जन्म भयो। अनि फेरि सत्यको खोजीमा जब घरबाट निस्किए, वर्षौँसम्म अँध्यारो गुफाहरूमा ध्यान गर्दै रहे पनि त्यो पूर्णिमाको रातमा उनलाई जुन सम्यक सम्बोधि प्राप्त भयो, त्यस दिन फेरि रुखमुनि, खुला प्रकृति, खुला आकाशमुनि सम्यक सम्बोधि प्राप्त भयो, मुक्त भए। अनि चित्त करुणाले भरियो, मैत्रीले भरियो। संसारका मानिसहरू यति दुखी छन्, यो कल्याणकारी विद्या उनीहरूले पाए भने आफ्नो दुःखबाट बाहिर निस्किनेछन्। यस्तो करुण चित्तले यो विद्या बाँड्ने काम सुरु गरे। पहिलोपल्ट यस विद्यालाई बाँड्ने काम सुरु गर्दा पनि कुनै रुखमुनि, खुला प्रकृति, खुला आकाशमुनि त्यो काम भयो। यसरी नै 80 वर्षको पाकेको उमेरमा आफ्नो प्राण छोड्दा पनि फेरि कुनै रुखमुनि, खुला प्रकृति, खुला आकाशमुनि प्राण छोडे। जीवनका यी चारैवटा महत्त्वपूर्ण घटनाहरू कुनै रुखमुनि, खुला आकाश, खुला प्रकृतिमा घटे। यी व्यक्तिले प्रकृतिको खुब अध्ययन गरेका थिए। तर बाहिर बाहिरबाट कुनै व्यक्तिले प्रकृतिको कानुनको जतिसुकै अध्ययन गरून्, प्रकृतिको प्राकृतिक कानुनको कुनै व्यक्तिले बुद्धिको स्तरमा जति अध्ययन गरून्, सम्यक सम्बुद्ध हुने छैनन्, मुक्त हुने छैनन्। मानिसहरूको अगाडि एउटा ज्ञानी मानिस कहलाउन सक्नेछन्, धेरै कुरा गर्ने व्यक्ति, धेरै प्रवचन दिने व्यक्ति, धेरै लेख लेख्ने व्यक्ति हुन सक्नेछन्, तर मुक्त चाहिँ हुने छैनन्। जब तिनै सत्यलाई अनुभूतिद्वारा 3.5 हातको शरीरमा जान्न थाल्यो भने जो कोही पनि मुक्त हुनेछ। यदि आफ्नो शरीरभित्रको सत्य जान्न थाल्यो भने बाहिर भित्र पुरा प्रकृतिको कानुनको सबै रहस्य खुल्नेछ। हरेक साधकले यही काम गर्नु छ, आफूभित्र प्रकृतिको कानुनलाई बुझ्दै जानेछ, विश्वको विधानलाई बुझ्दै जानेछ, रीतलाई बुझ्दै जानेछ, धर्मलाई बुझ्दै जानेछ। एउटा कुरा हरेकले बुझ्नेछन् र ती व्यक्तिले पनि बुझे जो सम्यक सम्बुद्ध बने। हरेक साधकले बुझ्नेछन् कि यो सम्पूर्ण शरीर स्कन्द, सम्पूर्ण चित्त स्कन्द प्रतिक्षण बदलिरहन्छ, प्रतिक्षण बदलिरहन्छ। उत्पत्ति हुन्छ, व्यय हुन्छ, उत्पत्ति हुन्छ, विनाश हुन्छ। यसरी अनित्य छ, नश्वर छ, भङ्गुर छ भन्ने कुरालाई अब अनुभूतिबाट बुझ्न थाल्यो कि भित्र जे उत्पन्न भइरहेको छ नष्ट हुनकै लागि उत्पन्न भएको हो भन्ने बोध पनि साथसाथै हुन्छ। उत्पन्न हुन्छ, नष्ट हुन्छ, उत्पन्न हुन्छ, नष्ट हुन्छ, नष्ट हुन्छ, अनि फेरि उत्पन्न हुन्छ, नष्ट हुन्छ, अनि फेरि उत्पन्न हुन्छ। यसरी यो बन्दै गइरहेको छ, बिग्रिन्छ फेरि बन्छ बिग्रिन्छ फेरि बन्छ त्यसैले यसलाई भव 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 भनिएको हो बन्यो बिग्रियो बन्यो बिग्रियो बन्यो फेरि बिग्रियो यसरी कहिल्यै बनिसकेर कुनै अन्तिम स्वरूप बन्दैन कि अब यसपछि कुनै अदलबदल नहोस् परिवर्तन नहोस् यो बदलिने क्रम कहिल्यै समाप्त हुँदैन फेरि एउटा अर्को कुरो पनि बुझिने छ कि प्रकृतिको एउटा अर्को यस्तो कानुन छ कि बिना कारणले केही पनि हुँदैन अकस्मात केही पनि हुँदैन जे भइरहेको छ त्यसको पछाडि कुनै न कुनै कारण अवश्य छ एउटै कारण वा अनेक कारण छन् ती कारणहरूले गर्दा कुनै कार्य सम्पन्न हुन्छ र कारणबाट जुन कार्य सम्पन्न भयो त्यो आउँदो कार्यको लागि कारण बन्यो कारण कार्य कार्य कारण कारण कार्य कार्य कारण यसरी यो प्रवाह चलि नै रहन्छ यसका साथै अर्को एउटा प्रकृतिको कानुन बुझिने छ त्यो हो जस्तो कारण छ त्यस्तै कार्य हुन्छ जस्तो बिउ त्यस्तै फल जस्तो बिउ छ प्रकृतिले बिल्कुल त्यस्तै नै फल दिनेछ यो कुरा बाहिरी संसारमा त देखिन्छ नै भित्र पनि आफ्नो अनुभूतिबाट जान्न थालिनेछ जस्तो कि एकै किसिमको जमिनमा दुई थरी बीज रोपियो एउटा उखु र अर्को निम प्रकृतिले दुवैलाई एकै किसिमको आहार दियो उही माटो उही मल घाम पानी हावा सबै उही छ दुवै बिउ उम्रिए अङ्कुरित भए बढे के कारणले उखुको सम्पूर्ण भाग गुलियो हुँदै गयो अनि के कारणले निमको सबै भाग तितो हुन गयो प्रकृतिले अथवा कसैले भन्न चाहन्छ भने परमात्माले या अल्लामियाले के सोच्यो अनि एउटामाथि कृपा र अर्कोमाथि रिस गरिदियो यो संसारमा कोही पनि कसैमाथि कृपा या कोप गर्दैन प्रकृतिका आफ्नै नियम छन् सबै कुरा नियमअनुसार चल्छन् बिउ कस्तो छ जस्तो बिउ थियो प्रकृतिले उसलाई आफ्नो त्यस्तै गुण धर्म स्वभाव प्रकट गर्नको निमित्त आहार दियो अनि उखुको बिउको गुण धर्म र स्वभाव गुलियो भएकोले गुलियोपन नै त्यसले प्रकट गर्यो र निमको बिउको गुण धर्म स्वभाव तितो भएकोले तितो नै प्रकट गर्यो निमको बोटको नजिक गएर 108 पटक त्यसको परिक्रमा गरी बसेर 3 पटक शिर निहुराएर हात जोडेर गहभरि आँसु पारेर रुन चेसोरले एकदम करुण कण्ठले प्रार्थना गरेर हे निम देवता मलाई मिठो मिठो आँप दिनुहोस् मलाई मिठो मिठो आँप दिनुहोस् भनेर प्रार्थना गरे पनि बिचराले दिन सक्दैन कसरी देओस् कसैलाई साँच्चै मिठो मिठो आँप चाहिएको भए बिउ रोप्ने बेलामा सजग हुनु पर्थ्यो र निमको बिउ नरोपेर मिठो आँपको बिउ रोपेको भए मिठो आँप नै फल्ने थियो अनि कसैको अगाडि गहभरि आँसु पारेर रुनुपर्ने थिएन चिन्ता गर्नुपर्ने थिएन हाम्रो कठिनाइ यो छ कि जब बिउ रोप्छौँ तब होस हराएको हुन्छ बिउ जहिले पनि निमकै रोप्छौँ र फल पाउने बेलामा मिठो आँप चाहिन्छ अनि आफैलाई धोका दिन्छौँ कि कसै न कसैले त हामीमाथि कृपा गर्ने नै छ कसैको त हामीमाथि दया हुने नै छ हामीले जति निमको बिउ रोपे पनि मिठो आँपै चाहिन्छ हामीलाई किन हँ तिमीलाई चाहिँ किन यस्तो हुन्छ संसारलाई मिल्दैन तिमीलाई चाहिँ किन मिल्छ किनकि तिमीलाई बढी खुसामत गर्न आउँछ बढी चाकरी गर्न आउँछ बढी झुट्टो बोल्न आउँछ कहाँ अल्झियौ धोका नै धोका भयो कुनै मानिसले अरूलाई कुनै धोका दिएर त्यो धोकाबाट बाहिर निस्किन सक्ला तर उसले आफैलाई धोका दिन सुरु गर्छ भने आत्मप्रवञ्चनामा डुब्नेछ र त्यसबाट निस्किन मुस्किल हुनेछ जुन मानिसले यस धोकाबाजीको खेलबाट जति चाँडो आफूलाई बाहिर निकाल्छ उति चाँडो उसको कल्याणको बाटो खुल्छ जस्तो बिउ त्यस्तै फल आउनेछ भन्ने कुरालाई जति छिटो स्वीकार गर्छ प्रकृतिको कानुनलाई त्यति नै छिटो बुझ्दछ स्वीकार गर्दछ र आफूलाई त्यसअनुसार बदल्न सुरु गरेर आफ्नो मङ्गलको बाटोमा मुक्तिको बाटोमा लाग्छ भगवानको जीवनकालको एउटा घटना एउटा मानिस भगवान कहाँ रुँदै आयो अनि भगवानले सोध्नु भयो के भयो भन त अनि उसले भन्यो कि प्रभु हिजो मेरो बाबा बित्नु भयो अहो अब रोएर कहीँ फर्किनुहुन्छ त रोएर के पाउँछौ प्रभु यो त मैले पनि बुझेको छु कि जो मर्यो त्यो रोएर फर्किँदैन तर म तपाईसँग एउटा बिन्ती लिएर आएको छु, प्रार्थना लिएर आएको छु। अनि भगवानले भन्नुभयो, के बिन्ती लिएर आयो? प्रभु, मेरो बुवाको लागि तपाईँले केही गरिदिनु पर्यो, तपाईँले धेरै उपाय गर्न सक्नुहुन्छ। यी ससाना पुरेत पुजारीले कुनै कर्मकाण्ड गर्दा जब कर्मकाण्ड सकिन्छ मर्नेलाई तुरुन्त स्वर्गमा प्रवेशाज्ञा मिल्छ भने तपाईँ जस्तो महापुरुषले केही गरिदिनु भयो भने त प्रवेशाज्ञा मात्र होइन स्थायी बसोबास ग्रिन कार्ड मिल्नेछ। तसर्थ प्रभु मेरो बुवाको लागि केही त गरिदिनुहोस्। अब कुनै मानिस यस्तो भावावेशमा छ भने उसलाई धर्मको कुरा कसैले बुझाउन चाहे पनि उसले बुझ्दैन, भगवान् आफ्नै तरिकाले बुझाउनुहुन्थ्यो। त्यो मानिस पनि धेरै भावावेशमा थियो, त्यसैले उसलाई यसो भन्नुभयो, हुन्छ जाऊ बजारमा गएर दुईवटा माटाका भाँडा लिएर आऊ। भगवान्ले ठुलै कर्मकाण्ड गराउने भए भन्ठानी त्यो मान्छे धेरै खुसी भयो र दुईवटा माटाका भाँडा किनेर ल्यायो। भगवान्ले एउटा भाँडोमा घिउ र अर्कोमा ढुङ्गाका ससाना टुक्रा भरेर दुवैको मुख बन्द गर्न लगाए। एउटा तलाउको पानीमा दुवै भाँडालाई राख्न लगाउनु भयो। राख्नासाथ ती दुवै डुबे। त्यसपछि भगवान्ले एउटा लट्ठी लिएर यी दुवै भाँडालाई हिर्काएर फुटाऊ भन्नुभयो। उसले पनि भने बमोजिम गर्यो र दुवै भाँडाहरू फुटे। भगवान्ले कस्तो राम्रो कर्मकाण्ड गराए भनेर त्यो मान्छे खुसीले गदगद भयो। यो देश अनेक किसिमका चलन भएको एकदम अतिको देश हो। एकातिर यहाँका मानिसहरू संसारको सर्वोच्च अवस्थासम्म पुगी मुक्त हुन्थे, बुद्ध हुन्थे, स्थितप्रज्ञ हुन्थे र सबैका पूज्य हुन्थे भने अर्कातिर अज्ञान, अन्धकार, अन्धविश्वास पनि सँगसँगै थियो र त्यस्तो अझै चलिरहेको छ। जस्तो आज छ त्यस्तै 2500 वर्ष पहिले पनि एउटा मान्यता चल्दथ्यो कि यहाँ कुनै कर्मकाण्ड गर्यो कि मरेका मानिसको स्वर्गमा सद्गति हुन्थ्यो। एउटा कर्मकाण्ड यस्तो चल्यो कि कसैका बुवा आमा मरे भने मृत शरीरलाई मसानमा लगेर चितामा राखी छोराले त्यसमा आगो लगाउँथ्यो। आधा जति शरीर जलेपछि एउटा लाठोले त्यस लासको टाउको फुटाउँथ्यो। यस्तो मान्यता थियो र अझै कहीँ कहीँ छँदैछ। यहाँ टाउको फुट्यो भने स्वर्गको ढोका खुल्दछ। त्यस्तो कर्मकाण्डलाई कपाल क्रिया भनिन्थ्यो। भगवान्ले माटाका भाँडालाई फोर्न लगाएपछि त्यो मान्छेले मेरो बुवाको शरीर त हिजो नै जलाइयो, अब कपाल क्रिया भगवान्ले निमित्त स्वरूप यी भाँडालाई फुटाउन लगाएर गर्दैछन्। जब ती दुवै भाँडा फुटे, जुनमा घिउ थियो त्यो सबै पानीमा उत्रियो र ढुङ्गाका टुक्रा भएको भाँडो र ती ढुङ्गाका टुक्रा डुबेका डुबै भए। अनि भगवान्ले भन्नुभयो, हेर भाइ, यति काम मैले गरिदिएँ, अब बाँकी काम तिम्रो पुरेतबाट गराऊ। तिम्रो पुरेतलाई यहाँ आएर यो प्रार्थना गराउनु कि हे ढुङ्गा हो, तिमीहरू माथि माथि आओ, हे घिउ, तिमी तल गइदेऊ, अनि यो कसरी हुँदो रहेछ म पनि हेर्नेछु। उसले भन्यो, लौ प्रभु, तपाईँ त ठट्टा गर्न पो लाग्नुभयो, यस्तो कहिले होला र? ढुङ्गा पानीभन्दा गरौँ हुने हुँदा जहिले पनि पानीमा डुब्छ, माथि आउनु सक्दैन, यो प्रकृतिको नियम हो। अनि घिउ पानीभन्दा हल्का हुन्छ, त्यसैले माथि नै रहन्छ, त्यो तल जान सक्दैन, यो प्रकृतिको नियम हो। त्यसपछि भगवान्ले भन्नुभयो, अरे भाइ, तिमी प्रकृतिको नियमलाई यसरी बुझ्ने मान्छे, तिमीले यति पनि बुझ्न चाहेनौ कि तिम्रो बुवाले जिन्दगीभर ढुङ्गा जस्तो काम गरेको भए तल नै जानेछन्, कसले उनलाई माथि उठाउन सक्छ? त्यस्तै तिम्रो बुवाले जीवनभरि घिउ जस्तो हल्का काम गरेको भए कसले उनको खुट्टा तान्न सक्छ? मानिसहरू आफूलाई धोकामा राख्न चाहन्छन् कि कसैले मेरो लागि त केही गरिदेला, मैले चाहे ढुङ्गा जस्तो काम गरौँ, चाहे जति पनि तितो निम जस्तो बिउ रोपौँ, फेरि पनि मेरा लागि कसैले कल्याण गर्नेछ। यो धोकाबाट जुन मानिसले जति छिटो आफूलाई बाहिर निकाल्छ त्यति नै छिटो उसको कल्याण हुन सुरु हुन्छ। यदि मैले आफ्नो कर्ममाथि निगरानी राखेँ भने मेरो कल्याण हुनेछ र निगरानी राखिनँ भने मेरो कल्याण हुने छैन, मलाई कसैले बचाउने छैन। यो कुरा जसले जति छिटो बुझ्दछ त्यति नै छिटो आफ्नो कर्ममा निगरानी राख्न थाल्छ। प्रश्न उठ्छ कि कुन चाहिँ कर्ममाथि निगरानी राख्ने? कर्म तीन किसिमका हुन्छन्, शरीरका कर्म, वाणीका कर्म र मनका कर्म। कुनमाथि पहरा लगाउने, कुनलाई बढी महत्त्व दिने? सांसारिक चलनमा हामी शरीरको कर्मलाई नै बढी महत्त्व दिन्छौँ। वाणीको कर्मलाई त्योभन्दा कम महत्त्व र मनको कर्मलाई कुनै महत्त्व नै दिँदैनौँ। मनमा कुनै कुरा आउँछ भने बुझौँ के हुन्छ। यदि अन्तर्मुखी भएर भित्रको कानुनलाई, भित्रको रीतलाई आफ्नो अनुभूतिद्वारा जान्न लाग्यो भने खुब बुझिनेछ कि यो जुन मनको कर्म हो त्यही नै मुख्य कर्म हो, त्यही मनकै कर्मको फल पाइन्छ। शरीर र वाणीका कर्म खालि मनका कर्मका परिणाम मात्र हुन्। यो राम्ररी बुझ्नेछ किनकि यो प्रकृतिको नियम हो। वाणीको कर्म के हो, शरीरको कर्म के हो, यो सबै मनको कर्मकै बाहिरी प्रकटीकरण हो, बाहिरी प्रक्षेपण हो। एउटा उदाहरणबाट बुझौँ। कुनै व्यक्तिसँग मेरो सम्बन्ध बिग्रिएको छ, उसलाई देख्ना साथ मनले काम गर्न सुरु गर्छ, रिस उठ्छ, द्वेष जाग्छ, दुर्भावना जाग्छ, अनि त्यो बढ्दै बढ्दै खपि नसक्नु भएर वाणीमा प्रकट हुन्छ। वाणीबाट दुईवटा गाली गरिन्छ, अपशब्द बोलिन्छ र वाणीको दुष्कर्म हुन्छ। त्यही मनको कर्म अझ बढ्दै बढ्दै बलियो हुन्छ र थाम्न नसकिने भएर शरीरमा उत्रिन्छ, जसको परिणामस्वरूप उसलाई दुई थप्पड हानिन्छ। यदि छेउमै बन्दुक भए ढ्याङ्ग हानिन्छ र त्यसको हत्या गरिन्छ। यस प्रकारले शरीरको दुष्कर्म हुन्छ। यी शरीर र वाणीका दुष्कर्म आखिर के हुन्? यी मनका दुष्कर्मका नै सन्तान हुन्। मनको दुष्कर्म नै बाहिर प्रकट भएको हो। यो चाहिँ मनको दुष्कर्म कति गहिरो भएको रहेछ भन्ने मापदण्ड हो। जसरी दुष्कर्म हुन्छ त्यसरी नै सत्कर्म पनि हुन्छ। कुनै धेरै दुखी व्यक्तिलाई देखेर मनले काम गर्न सुरु गर्यो अनि मनमा करुणा जाग्यो, मैत्री उठ्यो, सद्भावना जाग्यो, यसरी मनको कार्य सुरु भयो। यही भाव बढ्दै बढ्दै वाणीमा आयो, सान्त्वनाका दुई शब्द बोलियो, प्यारका दुई बोली बोलियो, वाणीको सत्कर्म भयो। त्यही मनको कर्म अझ बढ्दै गएर शरीरमा उत्रियो र शरीरले उसको सेवा गर्यो या आफूसँग केही भयो उसलाई दियो, शरीरको सत्कर्म भयो। प्रकृतिले हामीलाई मनकै कर्मको फल दिन्छ। त्यो मनको कर्म सत्कर्म भए सत्कर्मको र दुष्कर्म भए दुष्कर्मको नै फल दिन्छ, शरीर र वाणीका कर्मको होइन। यसलाई पनि एउटा उदाहरणले बुझौँ। पहिलो घटना, कुनै एउटा व्यक्ति जङ्गलमा जाँदैछ, यात्रा गर्दैछ, ऊ एक्लै छ र उसँग धेरै धन दौलत छ। अगाडिबाट कुनै डाकु आउँछ र उसले थाहा पाउँछ कि यो मानिससँग धेरै धन दौलत छ। डाकुलाई लोभ लाग्छ अनि लुट्न चाहन्छ, फलत उसँग माग्छ, यो धन मलाई देऊ। त्यस व्यक्तिलाई पनि आफ्नो धनको माया छ, त्यसैले दिन चाहँदैन। अनि डाकुलाई रिस उठ्छ, त्यसले आफ्नो छुरी निकाल्छ र उसको पेटमा रोप्छ, जसको कारणले त्यो यात्रीको मृत्यु हुन्छ। दोस्रो घटना, कुनै व्यक्तिको पेटमा खटिरो आयो, अल्सर भयो। डाक्टरले धेरै किसिमका उपचार गर्यो र कुनै फाइदा भएन। रोग बढ्दै गयो अनि डाक्टरले त्यो रोगीलाई भन्यो कि अब कुनै उपाय छैन, अपरेसन गरेर तिम्रो पेटको खटेरालाई चिरेर बाहिर निकालिदिए तिमी सायद बाँच्ने छौ। रोगीलाई जसरी भए पनि बाँच्न मन लाग्छ, त्यसैले मन्जुरी दिन्छ। डाक्टरले उसलाई अपरेसन थिएटरमा लैजान्छ र सुताउँछ, आफ्नो छुरी निकाल्छ, त्यो छुरीले रोगीको पेटमा चिर्छ र संयोगवश त्यसै बेला त्यस रोगीको मृत्यु हुन्छ। त्यो डाकुले र डाक्टरले पनि आफ्नो शरीरबाट एकै किसिमका कर्म गरे, आफ्नो छुरी निकाले, कुनै मान्छेको पेटमा रोपे अनि त्यसको कारणले त्यस व्यक्तिको मृत्यु भयो। अब प्रकृति या परमात्माले या अल्लामियाले के यी दुवैलाई एकै किसिमको दण्ड देला त? कहिल्यै दिँदैन। चित्तको चेतना कस्तो छ त्यसै अनुसारको फल हुन्छ। त्यो कर्म गर्दा डाक्टरको चित्तको चेतना मैत्री, करुणा, स्नेह र सद्भावनाले भरिएको थियो, जबकि त्यस डाकुको चित्तको चेतना द्वेष र दुर्भावनाले भरिएको थियो। जस्तो चित्तको चेतना छ ठिक त्यस्तै फल आउनेछ। शरीरको कर्म अनुसार फल आउँदैन, यसरी नै वाणीको कर्म अनुसार फल आउँदैन। एउटा घटना, मैले कुनै व्यक्तिलाई देख्दा मेरो मनमा द्वेष उठ्यो, दुर्भावना उठ्यो अनि रिसाएर गालीका शब्दहरू सुँगुर, पाजी, गधा भने। दोस्रो घटना, मेरो सानो छोरो बाहिर कतै धुलोमा फोहोरमा खेलेर सबै कपडा फोहोर पारेर आयो अनि उसलाई देखेर भन्छु सुँगुर, पाजी, गधा। दुवै अवस्थामा वाणीबाट एकै किसिमको काम गरेँ, सुँगुर, पाजी, गधा भने। तर पहिलोपटक जब त्यसो भने त्यसबखत चित्तको चेतना द्वेषले भरिएको दौर्मनस्यताले भरिएको थियो। तर दोस्रो पटक त्यही कुरा जब भने प्यारले स्नेहले सुमनस्यताले भरिएको थियो। प्रकृतिले यस कुरालाई हेर्छ कि चित्तको चेतना कस्तो छ, त्यसै अनुसार फल आउँछ। शरीर र वाणीको कर्म अनुसार आउँदैन। साधक जति जति यो साधनामा अगाडि बढ्दै जान्छ, अनुभूतिद्वारा त्यस्ता कुराहरू थाहा पाउँदै जानेछ। यो कुरा कुनै बुद्धले भनेको भनेर मान्ने होइन, कुनै शास्त्रले भनेको भनेर मान्ने होइन, हाम्रा गुरुले भनेको भनेर मान्ने होइन। यो कुरा हरेकले आफ्नो अनुभूतिले जानेर मात्र मान्नु पर्दछ। सम्पूर्ण बाटो यस्तै हो। यस कुरालाई एकदम राम्ररी जानेर ती महापुरुषले भने कि मनो पुब्बङ्ग माधम्मा मनो सेठा मनोमया मनो पुब्बङ्ग माधम्मा। पहिले सबै कुरा मनमा नै उठ्छन् र त्यसपछि मात्र वाणीमा या शरीरमा प्रकट हुन्छन्। मनो सेठा मन नै श्रेष्ठ छ, मन नै प्रमुख छ, मन नै प्रधान छ। त्यसैले मनोमया जीवनभरि हामीलाई सुख या दुःख जे अनुभव हुन्छ त्यो सबै हाम्रो मनको खेल हो, हाम्रै मनको परिणाम हो। सबै नै मनोमया मनोमया यो प्रकृतिको कानुन हो। मनसा चे पदुठेन भासति वा करोति वा। फोहोर मनले, प्रदुष्ट मनले, मैलो मनले यदि कुनै कर्म गर्छ, कुनै वाणी वा शरीरको कर्म गर्छ भने ततो नङ दुःख मन्वेति चक्कङ वा बहतो पदङ। गाडा तान्ने गोरुको पछाडि जसरी चक्का लागेको हुन्छ त्यसरी नै दुःख उसको पछाडि लाग्नेछ। गोरु जहाँ भागे पनि गाडाको पाङ्रा पछि पछि लागिरहन्छन्, किनकि त्यो गाडा गोरुसित जोडिएको छ। जहाँ भागे पनि पाङ्रा पछि पछि जहाँ भागे पनि पाङ्रा पछि पछि छन्। यदि हामीसँग फोहोर चित्तका कर्म संस्कार छन् भने जहाँ भागे पनि सुख हुँदैन। बर्माको हालत धेरै खराब भयो भनेर भागेर भारतमा आयो, भारतको हालत खराब भयो भनेर भागेर अमेरिका गयो, त्यहाँ भएन भनेर चन्द्रमा या तारामा जहाँ गए पनि पछि पछि दुःख मात्रै आइरहनेछ, किनभने सबै कर्म संस्कारको सङ्ग्रह नै यस प्रकारको छ। त्यस्तै मनसा चे पसन्नेन भासति वा करोति वा। शुद्ध चित्तले, निर्मल चित्तले, प्रसन्न चित्तले, उज्यालो चित्तले कुनै काम गर्छ भने आधार धेरै निर्मल हुन्छ। अनि के हुन्छ? ततो नङ सुख मन्वेति छाया वा अनपाइनी। सुख यसरी पछि लाग्नेछ जसरी हाम्रो पछि छाया लाग्छ। जहाँ गयो त्यहीँ हाम्रो आफ्नो छाया। यदि आफ्ना सबै कर्म संस्कारको आधार निर्मल चित्तवाला छ भने आफै छाया झैँ सुख पनि हाम्रो पछि पछि लाग्नेछ। यस प्रकार चित्तको कर्म कस्तो छ ठिक त्यस्तै प्रकारको फल आउनेछ। भगवान महावीरको जीवनकालको एउटा घटना। कुनै देशको एक शासक भगवानको वाणी सुनेर धेरै प्रभावित भयो। अपरिग्रहका धेरै कुरा सुनेपछि राजपाट लगायत सबै छोडेर जङ्गलमा गई घोर तपस्या गर्न लाग्यो। गर्मी, वर्षा, जाडो जे भए पनि एकनाश तपस्या गर्दै थियो। सोही राज्यकै एक नागरिक त्यही जङ्गलको बाटो जाँदा आफ्नो पुरानो राजाले त्यस्तो घोर तप गरिरहेको देखे प्रभावित भयो र उसको मनमा ठूलो श्रद्धा जाग्यो। अनि ती तपस्वीलाई नमस्कार गर्यो। त्यहाँबाट फर्केर ऊ भगवान महावीर कहाँ गएर भन्यो, प्रभु, हाम्रो देशका पुराना राजा तपाईँको वाणीले प्रभावित भएर घोर तपस्या गर्दैछन्। मलाई लाग्छ कि यस बेला मरे भने उनको मुक्ति पक्का छ। भगवान्ले भन्नुभयो, होइन होइन, यस बेला मरे भने उनी पक्कै नरकमा जानेछन्। केही बेरपछि अर्को एउटा मान्छे दौडेर त्यहाँ आएर सुनायो कि प्रभु, हाम्रा राजा तप गर्दै थिए नि, उनी मरे। भगवान महावीरले फेरि भन्नुभयो, अहो, मरे? लौ, उनको त मुक्ति भयो। केही क्षण पहिले उनी आफै भन्थे नरकमा जानेछ, अहिले भन्छन् कि मुक्ति भयो। अनि भगवान बुझाउँछन्, अल्झाउँदैनन्। कुनै पनि महापुरुषले कसैलाई अल्झाउँदैनन्। यसरी सम्झाउँछन् कि पहिलो पटक जुन सूचना आयो त्यस समयमा मैले आफ्नो बोधिचित्तले उनको चित्तको अवस्था हेरेँ अनि थाहा भयो कि उनको चित्त दुर्भावना, द्वेष र क्रोधले भरिएको थियो। उनी गम्भीर तप गरिरहेका भए पनि दुश्मनले आफ्नो फौज लिएर उनको राज्य हमला गर्न गइरहेको दृश्य उनले देखेका थिए। उनको चित्तमा उसप्रति द्वेष नै द्वेष थियो। यस्तो अवस्थामा मर्यो भने कस्तो चित्तको चेतनाले मर्नेछ? अनि कहाँ मुक्ति होला? नरकमा नै जानेछ। यतिकैमा ती राजालाई होस आयो, म के गर्दैछु? शरीरलाई तपाउनको लागि तपस्या होइन, तपस्या त आफ्नो मनलाई समतामा स्थापित गर्नका लागि हो, चित्तलाई निर्मल पार्नको लागि हो। कसरी आफ्नो चित्तलाई निर्मल पारौँ? होस आउने बित्तिकै राजाले आफ्नो चित्तलाई शान्त गर्दै समतामा स्थापित गरे। त्यसपछि यस्तो संयोग भयो कि उनी मरे। मर्ने बेलामा उनको चित्तको अवस्था बिल्कुल शान्त समताले भरिएको थियो, बिल्कुल शान्त समताले भरिएको थियो, अनि मुक्ति भइहाल्यो। चित्तको अवस्था कस्तो छ त्यसै अनुसार फल प्राप्त हुन्छ। यो शरीरलाई तपाएर, शारीरिक कष्ट दिएर, शरीरलाई दण्ड दिएर कोही मुक्त हुनेछु भन्ने ठान्छ भने धोकाको कुरा भयो। यस्तो हुँदैन। आफ्नो चित्तको सुधार गरेर कोही मानिस साँच्चै मुक्त हुन्छ भने त्यो ऊभित्रको तपस्या भयो। त्यस्ता तपस्याले चित्तलाई सुधार्नु पर्दछ। यो सबै प्रकृतिको कानुन हो, कसैले भनेर होइन, आफ्नो अनुभूतिबाट खुब बुझिनेछ। भन्ने मान्छेले आफ्नो अनुभूतिको कुरा नै भनेका छन्, तर सँगसँगै यो पनि भने कि सत्यलाई स्वयं आफ्नो अनुभूतिमा उतार, प्रकृतिको यो कानुनलाई स्वयं अनुभूतिले जान। भन्ने मान्छेले भनेर गए कि इध तपति पेच तपति पापकारी उभयथ तपति इध नन्दति पेच नन्दति कत पुण्यो उभयथ नन्दति। इध तपति पेच तपति, यहाँ पनि धेरै सन्तापित हुन्छ, धेरै व्याकुल हुन्छ र पछि गएर पनि धेरै व्याकुल हुन्छ। को धेरै सन्तापी हुन्छ? जसले पाप कर्म गर्दछ उही नै सन्तापित हुन्छ। यहाँ पनि धेरै आनन्दित र पछि गएर पनि धेरै आनन्दित को हुन्छ? जसले पुण्य कर्म गर्दछ। यो प्रकृतिको नियम हो, कुनै शास्त्रमा लेखेको छ त्यसैले मान्ने होइन, आफ्नो अनुभूतिबाट जान्नुपर्दछ। शरीरमा हुने जुन संवेदनाहरूको दर्शन यसै कारणले गर्न लाग्यौँ कि प्रकृतिको रहस्य खुलोस्, सबै नियमको उद्घाटन होस्, सबै कुरा बुझ्न थालियोस्। यी संवेदनाहरूलाई हेर्दा हेर्दै यो कुरा बुझिन्छ कि जब जब म पाप कर्म गर्छु तब तब दुखी हुन्छु। पाप कर्म केलाई भनिन्छ? शरीर वा वाणीले कसैले यस्तो काम गर्छ जसबाट अरू कुनै पनि प्राणीको हानि हुन्छ, सुख शान्ति भङ्ग हुन्छ वा अमङ्गल हुन्छ भने त्यही नै पाप कर्म हो। पाप कर्म मैले त्यो बेलासम्म गर्दिनँ जबसम्म मनमा विकार जगाउँदिनँ। द्वेष जाग्यो, रिस उठ्यो, दौर मनस्य जाग्यो भने आफूभित्र नरकको आगो भोग्नुपर्छ। यो विकार रूपी बिउ नै यस्तो हो। यो बिउ पर्ने बित्तिकै सबै शरीर जल्न लाग्नेछ। तर संवेदना हेर्ने बानी भयो भने रिस उठ्न साथ र त्यसप्रति होस आउन साथ संवेदना हेर्न थाल्नेछ, अनि थाहा पाउनेछ कि रिस उठ्न साथ कस्तो नरकको ज्वाला महसुस हुन्छ। यसको सुरु नै यसरी भयो भने अगाडि बढ्दा बढ्दै नरकतिर नै लानेछ। त्यस्तै जब पुण्यको काम गर्छ, पुण्यको काम के हो? शरीर र वाणीका ती सबै काम जो अरू प्राणीहरूका लागि मङ्गलकारी छन्, त्यस्तो कुनै काम कसैले तब मात्र गर्न सक्नेछ जब मनमा मैत्री जगाउनेछ, करुणा जगाउनेछ, सद्भावना जगाउनेछ। यस साधनाबाट थाहा हुनेछ कि जब मेरो मनमा मैत्री आउँछ, करुणा आउँछ, सद्भावना आउँछ भने जुन संवेदना शरीरमा हुन लाग्छन् तिनबाट बिल्कुल स्वर्गीय सुख, ब्राह्मी आनन्दको अनुभूति हुन्छ। मैत्री, करुणा, सद्भावनाको बीज पर्ने बित्तिकै आनन्दको अनुभूति हुन थाल्छ, अनि यो बढ्दै बढ्दै अनि यो बढ्दै बढ्दै ब्राह्मी आनन्दको अवस्थासम्म पुर्याइदिन्छ। अप्रिय कुरा भएर, अप्रिय घटना घटेर या चाहेको हुन नसकेर मनमा द्वेष जाग्छ र बारम्बार यस्तो हुन्छ भने मनको एउटा यस्तो स्वभाव हुन लाग्छ कि मनले नचाहेको हुने बित्तिकै फेरि द्वेष जाग्दछ र व्याकुलता आइरहन्छ। एकातिर द्वेष बढ्दै जान्छ भने अर्कोतिर व्याकुलता बढ्दै जान्छ, अनि यो बढ्ने काम भइरहन्छ। इध तपति पेच्च तपति, यहाँ पनि सन्तापित हुन्छ र पछि पनि सन्ताप नै सन्ताप हुन्छ। यसरी जब मैत्री जगाउँछ, करुणा जगाउँछ, अनि बिस्तारै बिस्तारै मनको स्वभाव यस्तो हुँदै जान्छ कि जब हेऱ्यो तब मैत्री जगाउँछ, करुणा जगाउँछ, सद्भावना जगाउँछ, अनि इध नन्दति पेच्च नन्दति हुन थाल्छ र अहिलेलाई पनि आनन्दै आनन्द, पछिलाई पनि आनन्दै आनन्द। प्रकृतिको यो कानुनलाई साधकले खुब बुझ्न थाल्नेछ। आफ्नो मनको कर्ममाथि निगरानी गर्नु छ, किनकि प्रकृतिले हामीलाई जुन दण्ड या पुरस्कार दिन्छ त्यो हाम्रो चित्तको चेतना अनुसार दिन्छ, आफ्नो मनको कर्म अनुसार दिन्छ। मनको कर्ममाथि हामीले कसरी निगरानी लगाउने? जब यही नै थाहा छैन कि मन के हो, कुन चराको नाम हो र यसले कसरी काम गर्छ, जब मन भनेको नै थाहा छैन मानिसले कसरी त्यसप्रति निगरानी लगाउनु? कर्म संस्कार भन्ने काम यति गहिराईमा हुन्छ कि थाहा नै हुँदैन। त्यसैले यो कुरो थाहा हुन थालोस् भनेर नै यो साधना गरिएको हो। शरीरमा हुने संवेदनालाई हेर्ने जुन काम सुरु गर्यौँ यो आफ्नो मनको गहिराईसम्म पुग्ने र त्यहाँको कुरा बुझ्ने काम हो। सासलाई हेर्दा जसरी थाहा भयो कि सासको केवल शरीरसँग मात्र सम्बन्ध छैन, हाम्रो मनसँग पनि त्यसको एकदम गहिरो सम्बन्ध छ। त्यसरी नै संवेदनाहरूलाई हेर्दा हेर्दै यिनलाई टुक्रा पार्दै पार्दै विश्लेषण गर्दै गर्दै मनको बारेमा धेरै रहस्यहरू खुल्न सुरु हुनेछन्। हाम्रो मनले कसरी काम गर्दो रहेछ भन्ने सबै रहस्य हाम्रो सामु खुल्नेछन् अनि सबै कुरा बुझ्नेछन्। ती व्यक्ति जो सम्यक सम्बुद्ध भए उनी पनि यस शरीरलाई भित्रभित्रै टुक्रा गर्दै त्यस अवस्थासम्म पुगे। एउटा वैज्ञानिकले जस्तै विभाजन विघटन र विश्लेषण गर्दै परमाणुको सानोभन्दा सानो परमाणु कण अष्टकलाप जसको अरू टुक्रा हुन सक्दैन त्यो अवस्थासम्म पुगे, भौतिक संसारको अन्तिम सत्यसम्म पुगे। यसरी नै मनलाई पनि टुक्रा गर्दै गर्दै त्यस अवस्थासम्म पुगेपछि देखिन्छ कि जम्मा 121 प्रकारका चित्त र 52 प्रकारका चित्तवृत्ति हुन्छन्। छिटो छिटो कसरी एउटा चित्त जाग्छ र त्यसका साथमा कुनै चित्तवृत्ति जाग्छ, फेरि चित्त जाग्छ, त्योसँगै कुनै चित्तवृत्ति जाग्छ, यस प्रकार छिटो छिटो गतिले यो मन जाग्छ नष्ट हुन्छ जाग्छ नष्ट हुन्छ। एउटा सानो परमाणु कण एकपटक उत्पन्न भएर नष्ट हुन्जेलमा हाम्रो मन 17 उत्पन्न भएर नष्ट हुन्छ र यी परमाणु कण एकपटक चुट्की बजाउन्जेलमा अनेक शतसहस्र कोटिपल्ट अर्थात् सयौँ हजारौँ करोडौँ पटक उत्पन्न भएर नष्ट हुन्छन्। मन त झन् भङ्गुर छ, कति भङ्गुर छ। त्यसलाई गहिराईसम्म जाने भने मात्र कुनै व्यक्ति सम्यक सम्बुद्ध हुन्छ, नत्र हुँदैन। भर्खरै काम सुरु गऱ्यौँ त्यस्तो अवस्थासम्म पुग्नको लागि धेरै समय लाग्छ। मोटामोटी रूपमा मनका 4 खण्ड छन्। अहिले यिनैलाई राम्ररी बुझ्यौँ र आफ्नो अनुभूतिमा ल्यायौँ भने धेरै ठुलो कल्याण हुनेछ। मनको एउटा खण्डलाई त्यसबेलाको भाषामा विज्ञान भनिन्थ्यो, आज त्यसलाई ज्ञान भनिन्छ, जसको काम हो जान्नु। हाम्रा इन्द्रियहरू आँखा नाक कान छाला जिब्रो र मन यी सबै आफैमा निर्जीव र निष्प्राण छन्। यी आफैले एक्लै बिल्कुल काम गर्न सक्दैनन्। जबसम्म मनको यो भाग विज्ञान इन्द्रियहरूसँग जोडिँदैन तबसम्म यिनीहरूले काम गर्न सक्दैनन्। मेरा आँखा बिल्कुलै ठिक छन्, कुनै रोग छैन, आँखा खुलेका छन्, अगाडि प्रकाश पनि छ। यदि कोही आउँछ र जान्छ तर मैले केही पनि देख्दिनँ। मेरा कान बिल्कुल ठिक छन्, कुनै खराबी छैन। कुनै व्यक्तिले मेरो नाम लिएर ठुलो स्वरले बोलाउँछ र जान्छ तर म केही पनि सुन्दिनँ। सबैको जीवनमा यस्तो धेरै पटक हुन्छ, किन हुन्छ? कुनै एकदम मधुर सङ्गीत कानमा आइरहेको छ भने मनको यो भाग विज्ञान कानसँग सम्मिलित हुन्छ। त्यसबेला आँखा खुलेकै भए पनि को आयो को गयो हामी देख्दैनौँ। यसरी नै यदि मनको यो भाग सबै आँखासँग लाग्छ, जस्तै कुनै एकदम सुन्दर रूपको दृश्यमा लीन भएको बेलामा कान खुलै भए पनि कसैले बोलाइरहेको हामी सुन्दैनौँ। जबसम्म मनको यो भाग विज्ञान आँखा कान नाक जिब्रो र छालासँग सम्मिलित हुँदैन तबसम्म यिनीहरूले काम गर्न सक्दैनन्। यदि विज्ञान यिनीहरूका साथ लाग्यो भने यति मात्रै जान्दछ कि यस ढोकामा कुनै सम्पर्क भयो, कानको ढोकामा कुनै शब्द आयो भने मनको यस भागले शिर उठाउँछ र जान्दछ कानको ढोकामा कुनै सम्पर्क भयो, तर अरू थोक के भयो त्यो जान्दैन। त्यतिकैमा मनको दोस्रो भागले आफ्नो शिर उठाउँछ। त्यसबेलाको बोली भाषामा यस कुरालाई संज्ञा भनिन्थ्यो, जसको काम चिन्नु र मूल्याङ्कन गर्नु हो। अहिलेसम्मका आफ्ना जति सम्झना या अनुभूति छन् तिनैको मद्दतबाट चिन्ने काम गर्दछ। के शब्द आयो, गालीको या प्रशंसाको शब्द आयो, त्यसलाई चिन्दछ र चिन्ने मात्र होइन त्यसको मूल्याङ्कन पनि गर्दछ। गालीको शब्द आयो, लौ एकदम नराम्रो भयो। प्रशंसाको शब्द आयो, लौ एकदम राम्रो भयो। यस प्रकार मूल्याङ्कन गर्दछ। यसले मूल्याङ्कन गर्नासाथ मनको तेस्रो भागले आफ्नो शिर उठाउँछ। त्यसलाई त्यस वक्तको भाषामा वेदना भनिन्थ्यो। आजका हाम्रा भाषाहरूमा त वेदना शब्दको एउटै अर्थ हुन गयो। वेदनाको अर्थ दुःख या पीडा भयो। तर 2500 वर्ष पहिले जुन भाषा थियो त्यसमा वेदनाको अर्थ दुःखद मात्र थिएन, सुखद भए पनि त्यसलाई वेदना नै भनिन्थ्यो, र असुखद अदुखद तटस्थ वेदना भए पनि त्यसलाई वेदना नै भनिन्थ्यो। तर अहिले वेदना शब्दको प्रयोग गर्दा मानिसहरू त्यसको अर्थ पीडा नै लगाउँछन्। त्यसैले संवेदना शब्दको प्रयोग गर्न थालियो। अब मनको तेस्रो भाग, संवेदनशील हुने भाग, त्यसकै कुरा गरौँ। जब कानमा कुनै शब्द आउँछ, कुनै शब्द आयो भने थाहा पाउँछ अनि गालीका शब्द हुन् भन्ने चिन्दछ, र त्यसका साथै एकदम खराब शब्द हुन् भन्ने मूल्याङ्कन पनि गर्दछ। त्यसो हुनासाथ शरीरमा एउटा संवेदना जाग्दछ, एकदम दुःखद संवेदना जाग्दछ। गहिराईमा गएपछि थाहा पाउनेछ कि कानमा शब्द पर्नासाथ त्यसै बेला कुनै भाँडोलाई बजाए जस्तै गरी सारा शरीरमा एउटा तरङ्ग जस्तो जाग्दछ, र यस प्रकार एउटा संवेदना जाग्दछ। तर जब संज्ञाले मूल्याङ्कन गर्छ कि यो गाली हो, एकदम खराब हो, एकदम खराब हो, अनि त्यही संवेदना एकदम दुःखद लाग्दछ। यदि संज्ञाले मूल्याङ्कन गर्यो कि लौ यो त प्रशंसा हो, एकदम राम्रो हो, त्यसपछि पुरा शरीरमा सुखद संवेदना हुन लाग्दछ। यसरी मनको तेस्रो भागले आफ्नो काम गर्यो। यतिकैमा मनको चौथो भागले आफ्नो शिर उठाउनेछ। त्यसलाई त्यस वक्तको भाषामा संस्कार भनियो, जसको काम प्रतिक्रिया गर्नु हो। यदि गालीको या धेरै खराब शब्द आएमा दुःखद संवेदना जाग्दछ अनि तुरुन्त प्रतिक्रिया गर्दछ कि चाहिँदैन, चाहिँदैन, मलाई कसैले गाली गर्यो, यो मलाई अलिकति पनि चाहिँदैन, यसलाई बन्द गर। यस्तै अर्को शब्द आयो, एकदम प्रशंसाको शब्द हो, राम्रो छ, सुखद संवेदना जाग्यो, अनि प्रतिक्रिया गर्नेछ, अझ चाहियो, यस्तो प्रशंसा त बारम्बार होस्, बारम्बार कसैले मेरो प्रशंसा गरोस्, यस्तो हुन्छ। यसैलाई नै संस्कार भनियो। मनको पहिलो खण्ड विज्ञान हो, जसको पहिलो काम जान्नु हो। त्यसले मात्र कुनै कर्म संस्कार बाँधिँदैन, यो कर्मको बिउ होइन, त्यसद्वारा कुनै फल आउँदैन। मनको दोस्रो खण्ड संज्ञा, चिन्ने काम गर्ने, त्यसको पनि कुनै फल हुँदैन। तेस्रो यो जुन संवेदनशील हुने चाहिँ छ, त्यसद्वारा पनि कुनै फल आउँदैन। तर यो चौथो संस्कार, प्रतिक्रिया गर्ने चाहिँ, यो नै कर्मको बिउ हो, यसको फल हुन्छ। जुन संस्कार हामी बनाउँछौँ त्यसले फल ल्याउँछ। त्यसप्रति कसरी सजग हुने, आफूभित्र हेरेर अन्तर्मुखी भएर जबै संवेदनाहरूलाई हेर्न सुरु गरिन्छ अनि यो राम्ररी बुझिन्छ कि जब जब सुखद संवेदना जाग्छ तब तब रागको संस्कार जाग्न थाल्छ। सुखद संवेदना जाग्यो कि अझै चाहियो, अझै चाहियो हुन्छ, अनि त राग जाग्न थाल्यो। त्यस्तै जब जब दुःखद संवेदना जाग्छन् अनि यो चाहिँदैन, यो चाहिँदैन हुन्छ, द्वेष जाग्न थाल्यो, संस्कार बन्यो कि कर्मको बिउ पर्न थाल्यो। जस्तो कर्मको बिउ पर्छ ठिक त्यस्तै प्रकारको फल आउँछ। अब कसरी यस स्वभावलाई बदल्ने? सम्पूर्ण साधना यसै स्वभावलाई बदल्ने कामको लागि हो। दिन रात संस्कार बनाइन्छ, किनकि मनको यस्तो स्वभाव बनिसकेको छ। र यी पाँचै ढोकामा, पाँच मात्रै होइन, छैटौँ ढोका पनि छ, जसमध्ये मन पनि एउटा ढोका हो। मनको मुख्य विषय नै चिन्तन हो। ती छवटै ढोकामा तिनका विषयहरूको स्पर्श भइरहन्छ। जब कुनै सुखद चिन्तन मनमा चल्दछ, माने प्रिय चिन्तन चल्यो, परिणामस्वरूप सुखद संवेदना भयो अनि चाहियो, चाहियोको संस्कार बन्न थाल्यो। मनमा चिन्तन एकदम सुखद चल्यो। यदि मनमा चिन्तन एकदम दुःखद चल्यो, कुनै एकदम अप्रिय चल्यो भने चाहिँदैन, चाहिँदैनको संस्कार बन्न थाल्यो। यसरी 24 घन्टा यी छवटै ढोकामा कुनै न कुनै स्पर्श भइरहन्छ, कुनै न कुनै घटना घटि नै रहन्छ, र हामी यस प्रकारका प्रतिक्रिया गरि नै रहन्छौँ। केवल कानको शब्दको मात्र कुरा होइन, आँखाको अगाडि कुनै रूप आयो, एकदम राम्रो लाग्यो अनि चाहियो, चाहियो गर्न थाल्यो। एकदम डरलाग्दो रूप आयो भने आँखा बन्द गरेर चाहिँदैन, चाहिँदैन गर्न थाल्यो। नाकमा कुनै गन्ध आयो, एकदम सुगन्ध आयो भने चाहियो, चाहियो अनि दुर्गन्ध आयो भने चाहिँदैन चाहिँदैन गर्न थाल्यो। जिब्रोमा कुनै रस पर्यो एकदम स्वादिष्ट छ भने चाहियो चाहियो र नमिठो छ भने चाहिँदैन चाहिँदैन भयो। शरीरमा कुनै स्पर्श भयो धेरै राम्रो लाग्यो भने चाहियो चाहियो र कतै आगोले पोल्यो भने चाहिँदैन चाहिँदैन भयो। मनमा कुनै चिन्तन चल्यो राम्रो लाग्यो भने चाहियो चाहियो र नराम्रो लाग्यो भने चाहिँदैन चाहिँदैन भयो। यी छवटा इन्द्रियमा 24 घन्टा यस प्रकारका सुखद या दुःखद अनुभूतिहरू भइरहन्छन् र हाम्रो यस्तो स्वभाव भएको छ कि हामी ती अनुभूतिप्रति प्रतिक्रिया गर्दै जान्छौँ। थाहा छैन कहिलेदेखि यस्तो स्वभाव बनायौँ, यस स्वभावलाई कसरी बदल्ने। दिनभरि संस्कार बनाइन्छ, बिहान उठेदेखि राति नसुतेसम्म र त्यति मात्र होइन राति सुतेको बेला पनि संस्कार बनाइरहन्छ। कति संस्कार बनाइयो बनाइयो, राति सुत्ने बेलामा कुनै मान्छेले आज दिनभरिमा मैले कति संस्कार बनाएँ भनेर सम्झन खोज्यो भने सम्झनै सक्दैन। यति धेरै संस्कार बनाइन्छ, मनमा गहिरो असर परेका 1-2 संस्कार मात्र याद आउनेछन्। संस्कार 3 प्रकारका हुन्छन्। पहिलो पानीमा धर्का ताने जस्तो, जुन तान्दै गयो आफसे आफ मेटिँदै जान्छ। दोस्रो बालुवामा कोरेको धर्को जस्तो, जो घाम पानी हावा इत्यादिको कारणले बिहान कोरेको साँझसम्ममा मेटिन्छ। तेस्रो ढुङ्गा या चट्टानमा छिनु या घनले काटे जस्तो गहिरो, मेटिन त त्यो पनि मेटिन्छ तर धेरै समय लाग्नेछ। यस्ता गहिरा संस्कार कुनै बनेका भए त्यस्ता दिनको अन्तमा 1 या 2 याद आउन सक्छन्। यसरी नै महिनाको आखिरीमा सम्झन बस्यो र महिनाको आखिरीमा ढुङ्गामा कुदेको ढुङ्गामा काटेको धर्को पनि सम्झना गर्न खोज्यो भने 20-30 सम्झनु पर्ने तर सम्झिँदैन। कुनै 1 या 2 मात्र जसको महिनाभरि असर रह्यो ती मात्र सम्झिन्छन्। वर्षको आखिरीमा यसरी नै सम्झन खोज्यो भने फेरि 1-2 जसको वर्षभरि असर रह्यो ती मात्र यादमा आउँछन्। यसरी नै हामी चाहना गरौँ या नगरौँ, जीवनको अन्तिम घडीमा कुनै न कुनै एउटा यस्तो संस्कार जसको हाम्रो मनमा एकदम गहिरो असर छ, ढुङ्गामा काटेको गहिरो धर्को जस्तो छ, त्यो उठेर अगाडि आउँछ र त्यसबेलाको चित्तको चेतना त्यही हुन्छ। जुन संस्कार त्यसबेला उठेर अगाडि आउँछ मृत्युको समयमा जस्तो चित्त हुन्छ, आउँदो जीवनको पहिलो क्षणको चित्त ठिक त्यस्तै हुन्छ, किनकि त्यो यस जीवनको अन्तिम चित्तको सन्तान हो। यसैले यो जीवनको अन्तिम चित्त जस्तो छ आउँदो जीवनको पहिलो चित्त बिल्कुल त्यस्तै हुन्छ। जस्तो बाबु त्यस्तै छोरा, त्यही गुण धर्म र स्वभाव लिएर जन्मन्छ। यो जन्मको अन्तिम चित्त अथवा मृत्युको समयको चित्त यदि ढुङ्गामा कुदिएको गहिरो धर्को जस्तो छ भने आउँदो जन्मको पहिलो चित्त पनि ढुङ्गामा कुदिएको गहिरो धर्का जस्तो नै हुन्छ। त्यसलाई कसैले बदल्न सक्दैन। यस जीवनको अन्तिम चित्त घिउ या नौनी जस्तो छ भने आउँदो जीवनको पहिलो चित्त पनि घिउ या नौनी जस्तै हुन्छ। हामीले आफ्नो यो जीवनको अन्तिम चित्त कसरी सुधार्ने? सम्पूर्ण ध्यान र साधना यसकै लागि हो कि आफ्नो जीवनको अन्तिम क्षण कसरी सुधार्ने, परलोक कसरी सुधारौँ, मर्ने कला कसरी सिकौँ। विपस्सना मर्ने कला पनि हो। विपस्सना गर्ने व्यक्ति अहिलेसम्म जति मरे जानकारीमा आए बमोजिम कुनै पनि व्यक्ति मूर्छित भएर मरेका छैनन्। विपस्सना गर्ने मान्छे मूर्छित भएर मर्दैन, विलाप गरेर मर्दैन, रुँदै मर्दैन, भयभीत भएर मर्दैन, ऊ मुस्कुराउँदै हाँस्दै मर्दछ। हेर्न सिक्यो त्यसैले आफूभित्रको संवेदना हेर्छ अनि मृत्युको बेला पनि संवेदना हेर्छ र मुस्कुराउँछ। यो पनि अनित्य हो। यसरी हेर्दा हेर्दै प्राण त्याग्नेछ, एकदम मुस्कुराउँदै प्राण छोड्नेछ, अलिकति पनि रुने छैन। के को लागि रुनु? प्रमोसन भइरहेको छ अनि किन रुनु? डिमोसन हुने भए रुन्थ्यो होला। विपस्सना गर्ने मानिस कोही पनि मर्ने बखतमा रुँदैन, किनकि उसलाई मर्न आयो, मर्ने कला आयो। मर्ने कला उसैलाई आउँछ जसलाई जिउने कला आउँछ। जसलाई जिउन आउँदैन उसलाई मर्न पनि आउँदैन। के सम्पूर्ण साधना नै ठिकसँग बाँच्न सिक्ने कला हो? हो, विपस्सनाद्वारा ठिकसँग बाँच्ने कला राम्ररी आउँछ। आफूभित्र यी संवेदनाहरूलाई हेर्दै समतामा स्थापित हुँदै राग र द्वेषबाट छुटकारा पाउँदै एकदम सुख शान्तिको जीवन बाँच्यो भने मृत्यु आफै शान्तिपूर्ण हुन्छ। यो सबै काम यसकै लागि गरिरहेको हो। शिरदेखि पाउसम्म जब चक्कर लगाउँछौँ यो कुनै कर्मकाण्ड गरेको होइन। बादलमाथि कोही बही खाता लिएर कुन मान्छेले कति फोनको लगायो भनेर दर्ता गरिरहेको छैन। कुन मानिसले कति चक्कर लगायो, यसले 100 चक्कर लगायो सानो ढोका खोल, यसले 1000 चक्कर लगायो ठुलो ढोका खोल, यस्तो गणना गर्ने कुनै चौकीदार छैन। हामी आफै आफ्नो चौकीदार हौँ। त्यसैले आफ्नो ढोका हामी आफैले खोल्नुपर्दछ। मुक्तिको ढोका खोलौँ चाहे स्वर्गको ढोका खोलौँ, हामीबाट नै आफ्नो मुक्तिको ढोका खोलिनु पर्दछ। अरू कसैले हाम्रो लागि ढोका खोलिदिँदैन। यो के गरिरहेका छौँ, किन गरिरहेका छौँ, यसलाई बुझ्नुपर्दछ। हामीले दुईवटा काम गरिरहेका छौँ। एउटा काम यो हो कि पश्चिमको आजको वैज्ञानिक भाषामा अचेतन चित्त, अर्धचेतन चित्त र चेतन चित्त भनिन्छ। तिनीहरूबीच धेरै ठूला पर्खालहरू हुन्छन् भन्ने कुरा स्वीकारिएको छ। जसलाई चेतन चित्त भनिन्छ त्यसलाई थाहा छैन कि अचेतन तहमा र अर्धचेतन तहमा के भइरहेको छ, त्यसलाई केही पनि थाहा हुँदैन। अब यस साधनाद्वारा ती पर्खालहरू भत्किनेछन्। सम्पूर्ण मन अत्यन्त चेतनशील हुनेछ। जुन कुरा अचेतन चित्तलाई मात्र थाहा हुन्थ्यो अब त्यो चेतन चित्तलाई पनि थाहा हुनेछ। यो एउटा धेरै ठूलो काम हुनेछ, किनकि जुन यो अचेतन चित्त जहिले पनि हाम्रो शरीरका संवेदनाहरूप्रति मात्र सजग भइरहन्छ, भन्नलाई अचेतन भनिन्छ तर आफ्नो काममा एकदम सजग छ। जहिले पनि हामी जागा भइरहँ या सुतिरहँ, जीवनभरि यो अचेतन चित्त हाम्रा शरीरका संवेदनाहरूसँग जोडिएको हुन्छ र जस्तो संवेदना हुन्छ त्यसलाई थाहा पाएर त्यस्तै नै प्रतिक्रिया गरिरहन्छ। एउटा उदाहरणबाट बुझौँ। जस्तो कि बसेको छु, अहिले कुरा गर्दैछु, जसलाई चेतन चित्त भनिन्छ त्यो त कुरामा लागेको हुन्छ, तर जसलाई अचेतन चित्त भनिन्छ त्यसलाई यी कुराहरूसित केही मतलब हुँदैन। त्यो त शरीरका संवेदनाहरूका साथ जोडिएको हुन्छ। एक घन्टासम्म बस्नाले शरीरको तौलको कारणले कतै गरौँपना आयो, चेतन चित्तलाई केही पनि थाहा छैन कि गरौँपना आयो, तर जसलाई अचेतन चित्त भनिन्छ त्यसलाई तुरुन्त थाहा हुन्छ कि कहाँ गरौँपना आयो, अनि तुरुन्त प्रतिक्रिया गरेर मलाई मन परेन छिटो आसन बदल भन्छ। त्यसपछि प्रतिक्रिया स्वरूप शरीर चटपटाउँछ, शरीर चलिरहन्छ, हल्लिरहन्छ, कहिले यता चल्छ कहिले उता चल्छ र चिलायो भने कन्याउँछ। चेतन चित्तलाई केही पनि थाहा हुँदैन कि कतिपटक चिलाएर कतिपटक कन्याउन मन लाग्यो, तर अचेतनलाई जहिले पनि थाहा हुन्छ कि शरीरमा के भइरहेको छ, त्यसैले प्रतिक्रिया गरिरहन्छ। दिउँसो मात्र होइन राति पनि भइरहन्छ। गहिरो निद्रामा सुतेको छ, को गहिरो निद्रामा सुतेको हुन्छ? चेतन चित्त गहिरो निद्रामा सुतेको छ, अचेतन कहिले पनि सुत्दैन, एक क्षण पनि सुत्दैन। हामीलाई कतै एउटा किराले टोक्यो भने अचेतनलाई थाहा भइहाल्छ कि किराले टोक्यो, अनि तुरुन्त हातले त्यसलाई हटाउँछ र कन्याउँछ। थाहा छैन रातभरिमा कतिपटक किराले टोक्यो र कतिपटक प्रतिक्रिया गर्यो। बिहानी पख अलि जाडो भयो भने सिरक तानेर ओढ्छ, तर चेतन चित्तलाई थाहा छैन। शरीरमा कुनै संवेदना भयो भने त्यो सुखद होस् या दुःखद तुरुन्त प्रतिक्रिया गर्दछ। यस्तो त्यसको स्वभाव नै भइसक्यो। अब त्यस चेतन र अचेतन बीचको पर्खाललाई भत्काउनु छ र साधनाले त्यो भत्काउँदै जानेछ। यी संवेदनाहरू जुन अचेतन चित्तलाई प्रतिक्षण थाहा हुन्थ्यो अब चेतन चित्तलाई पनि थाहा हुनेछ। शिरदेखि पाउसम्म बारम्बार चक्कर लगाई संवेदना थाहा पाउने अभ्यास गर्नाले जुन संवेदना अचेतनलाई मात्र थाहा हुन्थ्यो अब चेतनलाई पनि थाहा हुनेछ। संवेदना जान्ने एउटा ठूलो काम सुरु भयो। अझ त्योभन्दा ठूलो काम यो सुरु गरियो कि अचेतनले जहिले पनि संवेदना अनुभव गरेर यी संवेदनाहरूप्रति प्रतिक्रिया गर्ने स्वभाव बदलिन थाल्यो र संवेदना जानेर समतामा पनि रह्यो। अनित्य हो, दुःख आए पनि अनित्य हो र सुख आए पनि अनित्य हो। अनन्त कालसम्म यो संवेदना रहने होइन। हेरौँ त कतिबेरसम्म रहन्छ। यसरी समताको अभ्यास गर्छौँ। समताको अभ्यास यस्तो अभ्यास हो जसले हाम्रो पुराना सबै विकारहरूलाई निकालेर बाहिर फ्याँकिदिन्छ, सबै गाँठाहरूलाई फुकाइदिन्छ, र सबै दुःखहरूलाई हटाइदिन्छ। भर्खरै मात्र काम सुरु गरिएकोले यो बुझ्न थालिनेछ कि कुन किसिमको प्रतिक्रिया गर्ने मेरो स्वभाव बनेको छ। साधारणतया मानिसहरूलाई थाहा नै हुँदैन कि बाहिर बाहिरका कुराहरूमा कसरी अल्झिरहेको छ। उसलाई थाहै हुँदैन कि भित्रभित्र कति व्याकुलता छ। हरेक मानिस भित्र यति व्याकुलताले भरिएको हुन्छ, तैपनि माथि माथिका आमोद प्रमोदबाट खुसी देखिन्छ अनि उसले आफूलाई धेरै खुसी ठान्दछ। भगवानको जीवनकालको एउटा घटना। त्यसबेला भगवान राजगिरीमा बस्नुहुन्थ्यो। धेरै ठूलो संख्यामा मानिसहरू आएर शिविरको नियमअनुसार साधना गर्दथे। त्यति बेला पनि मौन रहने नियम थियो, जुन अहिले पनि छ। त्यसैले मौन रहनु अत्यन्त आवश्यक छ। मौन भएन भने आफूभित्रको साँचोपन थाहा पाउन सकिँदैन। कसैले पनि बाहिर बाहिर मात्र कुरा गरिरह्यो भने भित्र कसरी हेर्न सक्ला। यसैले मौन रहनु एकदम जरुरी छ। हजारौँ पटक भनिन्छ कि मौन रहनु तिम्रो लागि एकदम भलाइ हो, तर पनि कोही कोही दुईजना बसेर खासखुस कुरा गरिहाल्छन्। मनुष्यको स्वभाव न हो। त्यसबेला पनि कोही साधकहरू बसेर कुरा गर्न थाले। भगवान्ले भन्नुभयो, के कुरा गर्दैछौ तिमीहरू? अनि भन्छन् कि क्षमा गर्नुहोस् प्रभु, त्यतिकै कुरा भयो। यसले सोध्यो कि यस राजगिरीमा सबभन्दा खुसी को छ त? अनि उसले भन्यो कि सबैभन्दा खुसी त यो सहरको फलानु साहु छ, किनकि उसँग धेरै धन छ, ऊ बढी सुखी छ। अनि मैले भने कि होइन, यस देशका राजा बिम्बिसार धेरै सुखी छन्, किनकि उनीसँग धन र शक्ति दुवै छ। उनलाई तिमी सुखी मान्छौ? ठिक छ, प्रत्येक साँझ धर्मचर्चामा उनी आउँछन् र आज पनि आउने छन्। उनलाई हेर्नु, कति सुखी छन् थाहा पाउनेछौ। दुई मिनट मात्र पनि एकै आसनमा बस्न सक्दैनन् अनि छटपट छटपट गरिरहन्छन्। भित्रदेखि नै दुखी छन्। उनी आफैलाई म कति दुखी छु भन्ने थाहा नै छैन। भनिन्छ कि जोसँग केही पनि छैन, सन्यासी या भिक्षुहरू, तर कति आरामले बसेका हुन्छन्। जसका बारेमा भनिन्छ कि उनीहरूसँग केही पनि छैन, यी हाम्रा सन्यासी, हाम्रा भिक्षु, यिनीहरूसँग केही पनि छैन, कति आरामले बसेका छन्, भित्रैदेखि कति सुखी छन्, कति शान्त छन्। अनि को सुखी भयो? साँच्चै यिनको यस्तो अवस्था हुन्छ भने हाम्रो पनि त्यस्तै अवस्था हुनुपर्ने, तर हुँदैन, किनकि आफूभित्र कहिल्यै हेरेका छैनौँ। यो अन्तर्मन, जसलाई अचेतन चित्त भनिन्छ, प्रतिक्षण संवेदना महसुस गर्दछ र व्याकुल हुन्छ। यो साधनाबाट आफ्नो स्वभाव बदलिनेछ अनि त्यो व्याकुलताबाट बाहिर निस्कनेछ, किनकि अब अचेतन चित्तले जानेको कुरा चेतन चित्तले पनि महसुस गरिरहनेछ र समता कायम भयो भने अचेतनसम्म पनि त्यो समता पुग्नेछ र कुरा बुझ्दै जानेछ कि अनित्य हो, नश्वर हो, भङ्गुर हो। पुरानो बानी अर्कै भएकोले धेरै पटक अल्मलिन्छ। एक घन्टाको बैठकमा धेरै बेरसम्म त त्यही पुरानो बानीको कारणले चिन्तन चल्छ। ओहो, धेरै दुख्यो, धेरै पीडा भयो, हेर त हात पाउ पनि खोल्न सकिन्न, यो के भयो, इत्यादि इत्यादि। पुरानो बानी भएकोले यस्तो गर्नेछ, तर बीचबीचमा यस्ता क्षण आउनेछन्, लौ त पीडा भए पनि केही बेरपछि त समाप्त भइहाल्छ, किन रुने, किन प्रतिक्रिया गर्ने, यसलाई पनि हेरौँ। यस्ता केही क्षण पनि जुन आउन थाले, बाजी पल्टिन थाल्यो, धारा पल्टिन थाल्यो। अहिलेसम्म त यस्तो हालत थियो कि शिर पानीमा डुबेको थियो र कहाँ बगिरहेको छ थाहा नै थिएन। अब बीचबीचमा शिर पानीको सतहमाथि उठ्न थाल्यो, यताउता छाल हेर्न थाल्यो र मुस्कुराउन थाल्यो। यस्तैमा फेरि थाहै नपाई डुब्छ र बगिरहन्छ। केही बेरपछि पानीमाथि निस्किन्छ। जब बीचबीचमा केही क्षण पानीको सतहमाथि निस्किन थाल्यो भने धेरै कल्याणको कुरो भयो। अहिले त एक घन्टाको साधनामा केही क्षण मात्र यस्ता आयो होला जब शिर पानीको सतहमाथि रहन्छ, र यस्तै अभ्यास गर्दै जाँदा केही सेकेन्ड यस्ता होलान्, फेरि केही मिनट यस्ता होलान्, र गर्दा गर्दै यस्तो अवस्था आउनेछ कि एक घन्टा बस्दा पुरै घन्टाभरि शिर पानीको सतहमाथि नै रहनेछ। त्यसपछि खुब हेरिरहनेछ र मुस्कुराइरहनेछ। जे भइरहे पनि त्यसबाट प्रभावित हुँदैन, व्याकुल हुँदैन। यसरी आफ्नो मनलाई बदल्यौँ भने सामायिक भयो, नत्र सामायिकको नाममा एउटा स्वाङ हुनेछ, एउटा कर्मकाण्ड हुनेछ। धेरै बेर बसिरहेको भए पनि मन त खाली राग द्वेषमा डुबिरहेको छ भने के को सामायिक? 2500 वर्ष पहिलेको भाषामा सामयिक कुन कुरालाई भनिन्थ्यो? राग र द्वेष पैदा हुने मनको गहिराईसम्म पुग्नुलाई नै सामयिक भनिन्थ्यो। जहाँ राग र द्वेष आरम्भ हुन्छ त्यही तिनीहरूलाई रोक लगाउनु र मनलाई अनारम्भी बनाउनु, रागलाई आरम्भ हुन नदिनु, द्वेषलाई आरम्भ हुन नदिनु र त्यस गहिराईसम्म पुगेर समता राख्नु। चित्तमा खाली माथि माथि मात्र आयो, बुद्धिसम्म मात्र समता आयो भने के काम भयो? सम्पूर्ण मन यति गहिराईसम्म राग रञ्जित छ, द्वेष दूषित छ, समताको नाम निशान छैन भने के काम भयो? यो सम्पूर्ण साधना समताकै लागि हो, कायोत्सर्गको काम हो। हिजोआज त कायोत्सर्ग खालि भनिन्छ मात्र। कायोत्सर्ग भनेको के हो? केलाई कायोत्सर्ग भनिन्थ्यो? आफ्नो कायाको उत्सर्ग गर्नुलाई कायोत्सर्ग भनेको हो। जुन कायाप्रति यति धेरै म मेरोको भाव बोकेर हिँड्छौँ त्यसको उत्सर्ग गरियो र म होइन मेरो होइनको भाव बढाइयो। घटना घटिरहेको छ, घटोस्, हेरौँ त्यसलाई। बुद्धिको स्तरमा त खुब भन्दछौँ कि यो शरीर मेरो होइन, यो आत्मा मेरो होइन, शरीर र आत्मा अलग अलग छ भनेर बालकदेखि नै यही लेप लागेर आएको छ। वास्तविकताको स्तरमा शरीर नै म भइसक्यो, मेरो भइसक्यो। यसप्रति कति गहिरो आसक्ति छ, आसक्तिको डोरीलाई कसरी छिनाउने? चेतन चित्तसम्म छिने पनि अचेतनसम्म छिनेको हुँदैन। यो सम्पूर्ण काम यसकारण गर्दैछौँ कि गहिरो अचेतन चित्तको अवस्थासम्म पनि हामी सामायिक गर्न सकौँ, कायोत्सर्ग गर्न सकौँ, चित्तलाई निर्मल पार्न सकौँ, विकाररहित पार्न सकौँ। यसका लागि यो सम्पूर्ण काम आफैले गर्नुपर्दछ, अरू कसैको कृपाले अनुकम्पाले हुने कुरा होइन। होइन भने संसारका यति धेरै प्राणीहरू दुःखी हुने थिएनन्। अनुकम्पा र कृपा गर्नेसँग दयाको के कमी छ र? सबैलाई किन नतार्ने? यस्तो अलिकति पनि हुँदैन। हरेक व्यक्तिले आफ्ना चित्तको सुधार स्वयंले गर्नुपर्दछ, गहिराईसम्म पुगेर त्यसको स्वभावलाई बदल्नुपर्दछ। यसकारण यस्तो शिविरमा आएका हौँ। बाँकी रहेका 6 दिनहरू एकदम अमूल्य छन्। मानिसको जीवन धेरै नै अमूल्य छ। किन अमूल्य छ? किनकि प्रकृति भनौँ या परमात्माले मानिसलाई यति ठूलो शक्ति दिएको छ कि ऊ आत्मामुखी, स्वमुखी, अन्तर्मुखी भएर आफूभित्रका विकारहरूलाई निकालेर जन्म मरणका दुःखहरूबाट निस्किन सक्छ। यो काम पशुपन्छी, किराफट्याङ्ग्रा वा प्रेत प्राणीले गर्न सक्दैनन्। यति ठूलो क्षमता मानिससँग मात्र छ। हामीले त्यस क्षमतालाई र शक्तिलाई बिर्सिएर बसेका छौँ। यही शक्ति जगाउनका लागि यहाँ आयौँ। त्यसैले मानिसको जीवन सार्थक पारौँ। हामीसँग यति ठूलो जुन सुसुप्त शक्ति छ, आफ्ना सबै दुःखहरूबाट छुटकारा पाउनका लागि त्यसलाई जगाउँ। त्यसकारण बाँकी रहेका 6 दिन धेरै अमूल्य छन्। ठूलो भाग्यले मानिसको जीवन पाइन्छ र त्योभन्दा पनि ठूलो भाग्य भए मात्र शुद्ध धर्मको बाटो पाइन्छ। अनि शुद्ध धर्मको बाटो प्राप्त भएको छ भने अब यसमा एक एक पाइला हिँड्दै हिँड्दै हामीले आफ्नो कल्याण गर्नु छ। त्यसैले बाँकी रहेका 6 दिनको एकदम राम्रोसँग उपयोग गरौँ। कसैमाथि उपकार गरिएको होइन, आफ्नो भलाइका निम्ति, आफ्नै मङ्गलका निम्ति र आफ्नै स्वस्ति मुक्तिका निम्ति गरिएको हो। बाँकी रहेका दिनहरूको एकदम सदुपयोग गरौँ। कतै प्रमादमा, अल्छिपनामा, वाद विवादमा, तर्क वितर्कमा र कुरै कुरामा अमूल्य समय नगुमाऊ। अन्तर्मुखी भएर आफ्ना विकारहरू हटाउनमा, आफ्नो स्वभाव बदल्नमा लागिरहँ र साँच्चै नै आफ्नो मङ्गल साधौँ, आफ्नो स्वस्तिमुक्ति साधौँ, स्वस्तिमुक्ति साधौँ।